تفسير لَتُبْلَوُنَّ فِي أَمْوَالِكُمْ وَأَنفُسِكُمْ, مسلمانوں تمہیں مال اور جان دونوں کی آزمائشیں پیش آ کر رہیں گی. وَلَتَسْمَعُنَّ مِنَ الَّذِينَ أُوتُوا الْكِتَابَ مِن قَبْلِكُمْ وَمِنَ الَّذِينَ أَشْرَكُوا أَذًى كَثِيرًا. اور تم اہل کتاب اور مشرکین سے بہت سی تکلیف دہ باتیں سنو گے. تو اس آیت کے بارے میں کہتے ہیں کہ یہ ایک خاص واقعہ میں نازل ہوئی, اور جیسے قرآن مجید میں جب یہ آیت کہ من ذا الذی یقرض اللہ قرضا حسنا نازل ہوئی کہ صدقہ خیرات جو ہے وہ کیا جائے, تو اس وقت جو ہے ایک جاہل یہودی نے اس کو سن کر جو ہے وہ کہا کہ ان اللہ فقیر ہوں و نحن اغنیاء. تو حضرت ابو بکر صدیق رضی اللہ عنہ کو اس کی گستاخی پر غصہ آیا اور یہودی کے ایک تماچا رسید کیا. تو یہودی نے رسول اللہ سے شکایت کی. تو اس پر کہتے ہیں کہ یہ آیت نازل ہوئی کہ مسلمانوں تمہیں مال اور جان دونوں کی تکلیفیں پیش آ کر رہیں گی. اور اس کے ساتھ ساتھ کیا ہے, اور تم اہل کتاب اور مشرکین سے بہت سی تکلیف دہ باتیں سنو گے. کیا مطلب ہے اس کا کہ کفار ہیں, مشرکین ہیں, اہل کتاب ہیں, تو ان کی زبانیں بہت سی ایسی باتیں کریں گی جس سے تکلیف ہوگی, کبھی اللہ کے بارے میں, کبھی رسول کے بارے میں, کبھی جو ہے وہ صحابہ کے کو دین اسلام کے بارے میں. تو ایسے میں جب تم یہ باتیں ان سے سنو گے تو کیا ہے کہ یہ تمہاری جو ہے وہ آزمائش ہے. اور اس کے علاوہ جو ہے آزمائش کے بارے میں ہمیں یہ بات بھی پتہ چلتی ہے کہ کہتے ہیں کہ ایک اور واقعہ بھی پیش آیا تھا کہ رئیس المنافقین کون تھا, عبداللہ بن ابی نے ابھی اسلام کا اظہار نہیں کیا تھا اور جنگ بدر بھی نہیں ہوئی تھی کہ رسول اللہ صلی اللہ علیہ وسلم حضرت سعد بن عبادہ کی عیادت کے لیے بنی حارث بن خزرج میں تشریف لے گئے. راستے میں ایک مجلس میں مشرکین یہود اور عبداللہ بن ابی بیٹھے ہوئے تھے. آپ کی سواری سے جو مٹی اٹھی اس نے اس پر بھی ناگواری کا اظہار کیا. آپ نے انہیں ٹھہر کر قبول اسلام کی دعوت دی. اس پر عبداللہ بن ابی نے گستاخانہ کلمات کہے. وہاں مسلمان بھی تھے, انہوں نے آپ کی تعریف کی. قریب تھا کہ ان کے مابین جھگڑا پیدا ہو. آپ نے ان سب کو خاموش کرایا. پھر آپ حضرت سعد رضی اللہ عنہ کے پاس پہنچے تو انہیں بھی یہ واقعہ سنایا, جس پر انہوں نے فرمایا کہ عبداللہ بن ابی یہ باتیں اس لیے کرتا ہے کہ آپ کے مدینہ آنے سے قبل یہاں کے باشندگان نے اس کی تاج پوشی کرنی تھی. تاج تیار تھا, بس جو اس کو پہنانا تھا. آپ کے آنے سے اس کی سرداری کا یہ حسین خواب ادھورا رہ گیا, جس کا اسے سخت صدمہ ہے, اور اس کی یہ باتیں اس کے اسی بغض و عناد کا مظہر ہیں. اس لیے آپ اس سے درگزر سے کام لیں. تو یہ روایت بھی بخاری کی ہے. تو اس یعنی اس واقعے سے بھی کیا پتہ چلتا ہے کہ کس طرح سے ان کے دلوں سے حسد اور کینہ اور بغض جو تھا وہ نکل نکل جاتا ہے. تو یہاں پہ اللہ رب العزت جو ہے وہ مسلمانوں کو تیار کر رہے ہیں, مسلمانوں کو بتا رہے ہیں کہ اسلام کی راہ میں تمہیں مشکلات جو ہیں وہ پیش آئیں گی اور تم آزمائے جاؤ گے. اور آپ سورت البقرہ میں بھی آیت 214 میں یہ پڑھ چکی ہیں نا, پھر تم لوگوں نے کیا سمجھ رکھا ہے کہ یوں ہی جنت کا داخلہ تمہیں مل جائے گا, حالانکہ تم پر وہ سب کچھ نہیں گزرا جو تم سے پہلے ایمان لانے والوں پر گزر چکا ہے. ان پر سختیاں گزری, مصیبتیں آئیں, ہلا مارے گئے, یہاں تک کہ وقت کا رسول اور اس کے ساتھی اہل ایمان چیخ اٹھے کہ اللہ کی مدد کب آئے گی. اس وقت انہیں تسلی دے گئی کہ اللہ انا نصر اللہ قریب, خبردار اللہ کی مدد جو ہے وہ قریب ہے. تو کیا ہے, ایمان اور آزمائش لازم اور ملزوم ہے. جہاں ایمان ہے وہیں آزمائش ہے, وہیں پرکھ ہے, وہیں جانچ ہے. اور رسول اللہ صلی اللہ علیہ وسلم سے جب پوچھا حضرت سعد رضی اللہ عنہ نے, یا رسول اللہ سب سے زیادہ سخت آزمائش کس شخص کی ہوتی ہے, آپ نے فرمایا انبیاء علیہ السلام کی, پھر جو دین و ایمان میں ان سے زیادہ قریب ہوں, اور پھر جو اس سے قریب ہو. آدمی کی آزمائش اس کے دین کے اعتبار سے ہوتی ہے, پس جو شخص اپنے دین میں پختہ ہوتا ہے اس کی آزمائش سخت ہوتی ہے, اور جو دین میں کمزور ہوتا ہے اس کی آزمائش ہلکی ہوتی ہے. اور یہ مضبوط دین والے کی آزمائش برابر ہوتی رہتی ہے, یہاں تک کہ وہ زمین میں اس حال میں چلتا ہے کہ اس پر گناہ کا کوئی اثر بھی باقی نہیں رہتا. سبحان اللہ, یہ ہے مشکات کی روایت. تو जो अहम बात यहाँ पर बताई जा रही है कि ताकीद दर ताकीद के मफहूम में यकीनन यकीनन जरूर ब जरूर तुम आजमाए जाओगे अपने मालों के बारे में और अपनी जानों के बारे में। आप देखें 9/11 के बाद मुसलमान कितने बुरी तरह आजमाए गए। कई लोगों की जो इमिग्रेशन थी वो आज तक उनकी नहीं हुई, कोई उनकी वजह भी नहीं है, है ना। इसी तरह जॉब्स में ले ऑफ होना, फिर जॉब में उनका आगे ना आना, और भी इंफरादी और इज्तमाही तौर पर मुल्कों की सतह पे भी मुसलमान जो है मुख्तलिफ आजमाइशों में है। यानी तब भी थे और आज भी हैं, और हर दौर में हर एक अपने ईमान के मुताबिक जो है ना वो आजमाया जाता है, मालों के बारे में भी और जानों के बारे में भी। जानी जैसे गजवा उहद में भी जो है वो मुसलमानों को कितना जानी नुकसान हुआ। तो अब लोग कहें कि ये कहां से आ गया, ये क्या हो गया, या हम मुसलमान हैं तो हमारे साथ अब ऐसा क्यों हो रहा है आज के दौर में, आज के मुसलमान ये समझे। तो अल्लाह ताला कहते हैं कि मुझे तो जरूर आजमाना है तुम्हें, तुम्हारी जानों के माल बारे में भी और मालों के बारे में भी, और तुम अहले किताब और मुशरिकीन से बहुत सी तकलीफ दे बातें सुनोगे। फिर करना क्या ऐसे मौके पर जब अहले किताब और मुशरिकीन बातें करें, तो क्या करना। وَإِن تَصْبِرُوا وَتَتَّقُوا فَإِنَّ ذَلِكَ مِنْ عَزْمِ الْأُمُورِ, اگر ان سب حالات میں تم صبر اور خدا ترسی کی روش پر قائم رہو تو یہ بڑے حوصلے کا کام ہے۔ یہاں پر جو اصول دیا جا رہا ہے, جو بات بتائی جا رہی ہے کہ جب وہ تانے دیں, جب وہ الزامات لگائیں, جب وہ جھوٹا پروپیگنڈا کریں, جب ان کی جو ہے وہ میڈیا وغیرہ میں آپ دیکھ لیں کہ کس چیز کو کیا بنا کر پیش کیا جاتا ہے, ہے نا, افغانستان میں افغانستان والوں کو دیکھ لیں, یا اور بھی کہیں بھی کچھ بھی ہوتا ہے تو سر فہرست جو ہے مسلمانوں کا نام جو ہے وہ آ جاتا ہے۔ تو اس دور میں بھی ایسے ہی حالات تھے, اور مسلمانوں کو جو تکلیفیں پہنچ رہی تھیں ان کی فہرست بڑی طویل ہے, اور کتاب و سنت میں جگہ جگہ ہمیں اس کا ذکر جو ہے وہ ملتا ہے۔ تو مسلمانوں کو کیوں یہ کہا جا رہا ہے, ان کو ذہنی طور پر تیار کیا جا رہا ہے کہ ابتدائے عشق ہے, روتا ہے کیا, آگے آگے دیکھیے ہوتا ہے کیا, کہ ابھی تو ابتدا ہے, ابھی تو جو بھی حالات گزر رہے ہیں یعنی یہ حالات جو ہے ابھی چلتے رہیں گے, ہے نا, یہ قدم قدم بلائیں, یہ سواد کوئے جانا وہ یہیں سے لوٹ جائے جسے زندگی ہو پیاری۔ عشق بڑھتا رہا سوئے دارو رسن, زخم کھاتا ہوا مسکراتا ہوا, راستہ روکتے روکتے تھک گئے زندگی کے بدلتے ہوئے زاویے۔ ٹھیک ہے, تو یہی وہ باتیں ہیں جس نے پہلا عمل کا اصول یہ بتایا کہ تم صبر کرنا۔ اور رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شخص صبر کرنے کی کوشش کرے گا اللہ اس کو صبر بخشے گا, اور صبر سے زیادہ بہتر اور بہت سی بھلائیوں کو سمیٹنے والی بخشش اور کوئی نہیں۔ بخاری مسلم کی روایت ہے۔ اور صبر جو ہے یہ اللہ رب العزت کو اتنی پسند ہے, اتنی پسند ہے کہ اللہ رب العزت یہ اعلان کرتے ہیں کہ اے نبی صبر کرو, اور تمہارا یہ صبر اللہ کی توفیق سے ہے۔ کہ کیا کرنا چاہیے, صبر کرنا چاہیے, اور جو لوگ صبر کریں گے نا اللہ تعالیٰ ان کو جو ہے وہ بغیر حساب کے دے گا۔ ویسے تو یہ ہے کہ انسان جب نیکی کرتا ہے تو نیکیوں کے مطابق اس کو جو ہے وہ بدلہ دیتا ہے, لیکن صبر ایسی دولت ہے, صبر ایسی نعمت ہے کہ جو لوگ اپنی زندگی میں صبر کرتے ہیں تو اللہ تعالیٰ ان کو جو ہے وہ بغیر حساب کے دیں گے, ان کا اجر ان کے درجے جو ہیں وہ بغیر حساب کے جو ہے وہ بلند کیے جائیں گے۔ تو کیا کہنا چاہیے, اپنے دل ناداں کو بھی یہ بات سمجھانی چاہیے کہ سنبھلنے دے مجھے اے نا امیدی, کیا قیامت ہے, سنبھلنے دے مجھے اے نا امیدی, کیا قیامت ہے کہ دامانِ خیال یار چھوٹا جائے ہے مجھ سے۔ یعنی اللہ کی رحمت کا جو خیال ہے اسے میں کیوں نکل نکل جاتی ہوں, حالات کی تنگی میں میں کیوں پریشان ہو جاتی ہوں, مجھے سنبھلنا ہے, مجھے صبر کرنا ہے۔ اور اس کے ساتھ ہی دوسری اہم چیز کیا ہے کہ وہ تقوی اختیار کر رہا۔ اور تقوی کیا ہے, صبر کیا ہے, امن تو باللہ ثم استقم, ایمان لانا اور پھر اس پر ڈٹ جانا, پھر اس پر ثابت قدم رہنا۔ پھر فرمایا وَإِذْ أَخَذَ اللَّهُ مِيثَاقَ الَّذِينَ أُوتُوا الْكِتَابَ, ان اہل کتاب کو وہ عہد بھی یاد دلاؤ جب اللہ نے ان سے لیا تھا, جو اللہ نے ان سے عہد لیا تھا. میثاق الذین اوتوا الکتاب, جو اہل کتاب سے میثاق لیا گیا تھا. تو کیسے لیا تھا؟ پیغمبروں کے ذریعے لیا تھا, ہے نا. اور آپ کو وہ میثاق بھی یاد ہے جو تور کو اٹھا کر ان پر لیا گیا تھا, تو یہ سارے اس سے مراد ہیں. وہ میثاق کیا تھا؟ لَتُبَيِّنُنَّهُ لِلنَّاسِ, کہ کتاب کی تعلیمات کو لوگوں میں پھیلاؤ گے, تمہیں کتاب کی تعلیمات لوگوں میں پھیلانی ہوں گی. وَلَا تَكْتُمُونَ, اور انہیں پوشیدہ نہ رکھنا ہوگا. تو یہ عہد تھا جو کہ اہل کتاب سے جو تھا وہ لیا گیا تھا. آپ دیکھیں کہ اس کا حوالہ تورات اور انجیل میں بھی ملتا ہے, اور کتاب الاستثناء میں ہے کہ اس لیے میری ان باتوں کو تم اپنے دل اور اپنی جان میں محفوظ رکھنا, اور نشان کے طور پر ان کو اپنے ہاتھوں پر باندھنا, اور تمہاری پیشانی پر وہ ٹیکوں کی مانند ہوں, اور تم ان کو اپنے لڑکوں کو سکھانا, اور تو گھر بیٹھے اور راہ چلتے اور لیٹتے اور اٹھتے بیٹھتے وقت انہی کا ذکر کیا کرنا, اور تو ان کو اپنے گھر کی چوکوں پر اور اپنے پھاٹکوں پر لکھا کرنا. جو اللہ کی باتیں ہیں نا, ان کو ہر نمایاں جگہ پر رکھنا, اولادوں کو بھی اس کی تربیت دینا. اسی طرح انجیل میں بھی بڑے خوبصورت انداز میں ہے کہ جو کچھ بھی تم سے اندھیرے میں کہتا ہوں اجالے میں کہو, اور جو کچھ تم کان میں سنتے ہو کوٹھوں پر اس کی منادی کرو. یعنی میں اندھیروں میں کہتا ہوں اجالوں میں جا کے کرو, میں تمہیں کوٹھوں میں کہتا ہوں تم کان میں کہتا ہوں تم کوٹھوں پہ چل کر اوپر اس کی منادی کرو. تو کیا ہے اس کا مقصد؟ کہ جو کتاب ہے اس کو پھیلاؤ. اور انہوں نے کیا کیا تھا؟ اللہ نے تو کہا تھا کہ ولا تکتمونا, کہ تم اس کو جو ہے وہ چھپانا نہ. لیکن اہل کتاب نے کیا کیا کہ جو اللہ کا پیغام تھا اس کو جو ہے وہ چھپایا. بار بار آپ نے جو ہے یہ بات پڑھی ہے کہ وہ جو تھے وہ اس کو چھپاتے تھے, بتاتے نہیں تھے چھپاتے تھے. اور یہاں پر جو ہے ہمیں یہ اصول بھی ملتا ہے کہ دین جو ہے نا اس کو چھپانا نہیں چاہیے, علم جو ہے علم دین اس کو چھپانا حرام ہے. اور علماء اہل کتاب کے دو جرم کا یہاں پہ ذکر کیا جا رہا ہے. ان میں سے پہلا جرم کیا تھا؟ کہ انہوں نے اس کو جو ہے وہ چھپایا. ان کو یہ کہا گیا تھا نا کہ تم چھپانا مت, لیکن انہوں نے کیا کیا؟ فَنَبَذُوهُ وَرَاءَ ظُهُورِهِمْ, پھر انہوں نے اس کتاب کو پسے پش ڈال دیا. یعنی یہ ایک محاورہ ہے کہ نَبَذُوهُ وَرَاءَ ظُهُورِهِمْ, پیٹ کے پیچھے رکھ دینا. مثلاً آپ دیکھیں میرے سامنے اس وقت کتنی کتابیں پھیلی ہوئی ہیں, جس کو میں اہمیت دیتی ہوں یا آپ اہمیت دیتی ہیں اس کو سامنے رکھتی ہیں, اور جس کو آپ نہیں پڑھنا چاہتی اس کو جیسے پیچھے رکھ دینا, پیچھے رکھ دینا. اور بعض اوقات لوگ اس کو بند کر کے صندوقوں میں رکھ دیتے ہیں, بعض اوقات جا کے اس کو ردی میں بیچ آتے ہیں. بس یہ پشت ڈال دیا, یعنی ان پر توجہ ہی نہ کی, ان کو سوچا ہی نہ کہ اس پر جو ہے وہ پڑھنا ہے. یعنی دنیا کے فائدے, دنیا کا مال. یا دیکھیں کہ بہت سے علم کی اہمیت ہے. کچھ لوگ کہتے ہیں کہ مثلاً جو ہے وہ چائنیز کا بڑا رواج ہے تو چائنیز سیکھنے لگے. کچھ کہتے ہیں نہیں بیکنگ, اعلیٰ سوسائٹی جو ہے وہ بیکنگ میں بہت توجہ دیتی ہے, وہ اس پر توجہ آ گئے. کچھ کہتے ہیں نہیں گارڈننگ, اس میں فلاور سجانا اور گھر کو ڈیکوریٹ کرنا, ڈیکوریشن اس کا بڑا رواج ہے. اپنی بچیوں کو شادی سے پہلے یہ گارڈننگ ضرور سکھا دینی چاہیے. کچھ کہتے ہیں نہیں نہیں اس کے ساتھ ڈرائیونگ بڑی اہم ہے, ورنہ وہ وہیں پہ بند ہو کے رہ جائے گی. تو پھر اس کو ڈرائیونگ, پھر کہتے ہیں نہیں نہیں اتنا ہی کافی نہیں, بلکہ وہ کیا ہوتے ہیں ڈائیونگ اور سوئمنگ, یہ چیزیں بہت ضروری ہیں جدید طبقے میں, جو چیزیں بڑی اہم ہیں, ہے نا. اور پھر اس کے بعد آپ دیکھیں تو گیمز ہیں, اور پھر اس کی ٹیمیں ہیں اور سب چیزیں, تو انسان اس میں آگے بڑھتا چلا جاتا ہے. یہ صحیح ہے کہ یہ چیزیں بھی اہم ہیں, لیکن اہم تر کیا ہے؟ یہ چیزیں بھی ضروری ہیں لیکن ضروری تر کیا ہے؟ وہ دین کا علم ہے. اور دین کے علم کے لیے جو ہے اس کو سیکھنا, پھر اس کو سکھانا, پھر اس کو پھیلانا. لَتُبَيِّنُنَّهُ, جو اہل کتاب کے لیے ضروری تھا وہ مسلمانوں کے لیے بھی ضروری تر ہے. رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں ان کی بہت سی ہمیں ایسی احادیث ملتی ہیں, اور آپ کا یہ پیغام ملتا ہے, اور وہ کیا ہے کہ دین کا علم جو ہے اس کو دوسرے کو بتایا جائے, اس کو پھیلایا جائے. اور ایسا علم جو علم نافع ہے, جس سے عقائد کی اور اعمال کی اصلاح ہو سکے. قیامت والے دن ایسے لوگوں کو آگ کی لگام پہنائی جائے گی जो दीन को दुनिया के फायदों की खातिर छुपाते हैं और दीन को जो है वो फैलाते नहीं हैं। तो यहूदियों ने भी क्या किया था, बुखारी की रवायत है हजरत अब्दुल्ला बिन अब्बास रजी अल्लाह अन्हु से कि रसूल अल्लाह ने यहूद से एक बात पूछी कि क्या ये तौरात में है, इन लोगों ने छुपा लिया और जो तौरात में था इसके खिलाफ बयान किया और अपने इस अमले बद पर खुश हुए और वापस आए कि हमने खूब धोखा दिया। कहते हैं कि इस पर ये आयत जो है वो नाजिल हो गई। अल्लाह ताला ने इसके लिए जो है ये आयत जो है वो नाजिल कर दी कि तुम जो हो वो छुपाते हो और अल्लाह ताला ने तो तुमसे ये वादा लिया था कि तुम इसको जो है वो फैलाओगे। और फिर वो क्या करते थे, फनबजू वरा जहूरीन के अलावा वश्तरू बिही समनन कलीला, और थोड़ी कीमत पर उसको बेचते थे ना। और आज आप देखें कि हम में से बहुत से लोग हैं कि जिनको कुरान पढ़ना नहीं आता, और कितना जरूरी है कि हमें कुरान की तिलावत आए, हमें आए, और हम अपनी नस्लों को इसको आगे ट्रांसफर करें। और फिर यहां पर अमेरिका और कनाडा में रहकर और ज्यादा जरूरी है, वो कि पूरी दुनिया के मुसलमानों की जिम्मेदारी है। और बात क्या है कि बहुत से लोग मतलब फिर इसको याद करें, इसकी तिलावत के साथ साथ इसको हिफ्ज करना है ना। अच्छा, बहुत से लोग हिफ्ज करते हैं लेकिन उसको उनके मानी नहीं आते है ना। अब जब मानी नहीं आते तो फिर उससे रोशनी नहीं हो सकती, कि मानी आएंगे तो रोशनी होगी ना। अगर कोई लैंप है और कोई लैंप तो पकड़े हुए है लेकिन उसके ऊपर वो कपड़ा डाल दे तो लैंप उसको रोशनी तो नहीं देगा। अंदर तो रोशनी है लेकिन ऊपर कपड़ा डाल दिया। अब कुरान तो दिलों के अंदर है लेकिन वो ऐसा लैंप जो कवर्ड है, उसका उसके मानी नहीं आते, उसकी तस्वीर नहीं आती, उसके जो नूर है, उसकी जो जया है, उसके असरात जो है आगे तक नहीं जाते ना। मांगते फिरते हैं अगयार से मट्टी के चिराग, मांगते फिरते हैं अगयार से मट्टी के चिराग, अपने खुर्शीद पे फैला दिए साए हमने। देखिए सारी चीजें आज के दौर में हम सब कुछ अपनी बेटियों को सिखाते हैं और बेटों को सिखाते हैं। कितने लोग हैं हम में से, कितनी माएं हैं जिन्होंने अपने बच्चों को कुरान पढ़ाया है फिर उसके बाद उसका तर्जमा सिखाया है ना, तर्जमा सिखाया है ताकि उनको समझ आए तो अच्छा बेटा बने, कल को अच्छा शौहर बने और अच्छा बाप बने और अच्छा भाई बने और इस एक अच्छा गुड सिटीजन बने, हर रूप में उसका एक अच्छा किरदार हो। इसी तरह बेटियां अच्छी तालीम देना कुरान की हदीस की, यह हम सबकी जिम्मेदारी बनती है। और हमें ऐसे स्कूल बनाने चाहिए, ऐसे स्कूल खोलने चाहिए, ऐसी क्लासेस खोलनी चाहिए जिसमें दीन की तालीम आम हो। और क्या कहते हैं कि पेवंदकारी नहीं करते, कि यानी पाकिस्तान में जो एक इस्लामी मुल्क है वहां पे भी जो बच्चा जब एमए करके निकलता है या हाई स्कूल पास करता है, कुरान की तालीम का वहां पे कोई जो है ना वो लिंक नहीं होता कि कुरान या दीन उनको समझ आए। तो ऐसे स्कूल बनाने चाहिए कि शुरू क्लास से अगर नूरानी कायदा और पहला पारा और दूसरी तकसीम कर दी जाए पारों की, तो छठी सातवीं तक बच्चा पूरा कुरान पढ़ के पांचवीं के बाद, पांचवीं से उनको जो है वो उसके मीनिंग सिखाने चाहिए, यहाँ तक कि वो एट तक या हाई स्कूल तक जो है ना कुरान पूरे तर्जमे में से गुजर जाए। और क्या कहा जाता है, कुरान हर शख्स नहीं पढ़ सकता, ये भी तो छुपाना है ना कि कुरान कोई पढ़ ही नहीं सकता, हर बंदा तो पढ़ ही नहीं सकता। अगर ऐसा होता तो अल्लाह ताला क्यों कहते हैं कि वलकद यस्सरनल कुरान लिज़िक्री फहल में मुद्दकिर, कि हमने कुरान को नसीहत हासिल करने वालों के लिए आसान कर दिया, फिर है कोई नसीहत कबूल करने वाला। हमें ऐसे स्कूल बनाने चाहिए, ऐसे स्कूलों में अपने बच्चों को दाखिल करना चाहिए और इसको रवाज देना चाहिए। और जब बच्चा कुरान नाजरा कच्चा पक्का पढ़ने लग जाए तो फिर उसी पे आमीन हम मनाकर जो खुशियां मनाकर फारिग हो जाते हैं, ये काफी नहीं है। वहीं से तो बात शुरू होती है, अब तो इब्तदा है, अब वहां से तर्जमा शुरू कर दें। और कुरान और रवानी से आपको आपको एक ऐसा सवाल दिया था आपकी असाइनमेंट जो थर्ड पारे की थी, कि जिसमें तीसरे पारे को बार बार आप पढ़ें तो आपको आयतों का लिंक मिले, मकसद क्या था, बार बार आप उसको पढ़े तीसरे पारे से में से बार बार गुजरे, मैच दी फॉलोइंग, कि उसको आप आपस में मैच करें है ना। तो उसका मकसद क्या था कि यानी मैंने जब उसको बनाया था तो वैसे तो ये था कि कोई बजाहिर इतना मुश्किल नहीं था, लेकिन मकसद ये था कि आगे पीछे आप जाएं, बार बार जाएं, इसी बहाने आप कुरान का तर्जुमा पढ़ें कि कुरान आपके अंदर आए, बार बार आए। तो ये है कि हम जितना ज्यादा इसको पढ़ेंगे उतना ज्यादा हीरे और मोती मिलेंगे। समंदर की गहराई में जब गोताजन गोता लगाता है तो डायमंड मिलते हैं, हीरे मिलते हैं ना। قرآن میں ہو غوطہ زن اے مرد مسلمان، اللہ کرے تجھ کو عطا جرأت کردار. تو یہ کردار کی کمی صرف اس وجہ سے ہے کہ ہم قرآن کا مطالعہ نہیں کرتے، اور یہ بنی اسرائیل کے لوگوں کی جو تھی وہ کمزوری تھی، ان کی جو تھی یہ خامی تھی، اور ان کے کردار کی کمی تھی کہ انہوں نے پسے پوش ڈالا، اور دوسرا انہوں نے تھوڑی قیمت پر بیچا. فبئس ما یشترون، کتنا برا کاروبار ہے جو یہ کر رہے ہیں. اور امت مسلمہ کو بھی ضرور سوچنا چاہیے کہ آج وہ قرآن کے ساتھ کیا سلوک کر رہی ہے. آج آپ دیکھیں طلاقوں کا ریشو کتنا زیادہ ہو گیا ہے. کیوں؟ قرآن کا علم نہیں ہے، کوئی سمجھتا سمجھاتا نہیں ہے. بچے ماں باپ کی عزت اور رسپیکٹ کیوں نہیں کرتے؟ پتہ ہی نہیں ہے کہ اللہ کے بعد انسانوں میں سب سے زیادہ حق والدین کا ہے. بچوں کی بچے کو کھلونے اور گاڑیاں اور فلاں پارک میں لے جانا اور فلاں جھولے دلوانا اور ان کو ساتھ ٹائم سپینڈ کرنا، سب ایڑی چوٹی کا زور لگا رہے ہیں، لیکن ان کو وہ نہیں دے رہے جو کہ دینا چاہیے. اور وہ کیا تھا؟ دین دینا، کہ ان کو انسانیت سمجھ میں آئے. مت سہل اسے جانو، پھرتا ہے فلک برسوں تب خاک کے پردے سے انسان نکلتے ہیں. انسان دنیا میں لوگ بہت ہیں پر انسان کوئی کوئی ہے، انسانیت بہت کم ہے. اسی لیے تو یہ سارے مسائل ہیں جو ہمیں اپنے گھروں میں نظر آ رہے ہیں نا. ہر کوئی ظلم کر رہا ہے، کوئی زیادتی کر رہا ہے، کوئی جو گر رہا ہے اس کو اور گرا رہا ہے، جو مر رہا ہے اس کو مار رہا ہے. ڈوبتے کو تو بچانا چاہیے نا، گرتے کو تو اٹھانا چاہیے نا. نشہ پلا کے گرانا تو سب کو آتا ہے، مزہ تو جب ہے کہ گرتوں کو تھام لے ساقی. تو کب کریں گے؟ جب قرآن کی سمجھ ہوگی. لا تحسبن الذین یفرحون بما اتوا ویحبون ان یحمدوا بما لم یفعلوا فلا تحسبنهم بمفازة من العذاب ولهم عذاب الیم. کتنا برا کاروبار ہے جو یہ کر رہے ہیں. تم لوگوں کو عذاب سے محفوظ نہ سمجھو، اپنے کرتوتوں پر خوش ہیں. یہ جو اپنے کام کرتے ہیں اس پر خوش ہیں، اور چاہتے ہیں کہ ایسے کاموں کی تعریف انہیں حاصل ہو جو فی الواقع انہوں نے کیے ہی نہیں ہیں. حقیقت میں یہ ان کے لیے دردناک سزا ہے. یہ سزا ملے گی. کہتے ہیں کہ اس آیت کے شان نزول میں تین احادیث ہیں، تینوں حدیثیں بخاری کی ہیں. ابن عباس رضی اللہ عنہ فرماتے ہیں، آپ نے یہود کو بلا بھیجا اور ان سے دین کی کوئی بات پوچھی، انہوں نے حق چھپایا اور غلط بات بتائی، پھر سمجھے کہ ہم نے کمال کیا اور آپ کے نزدیک قابل تعریف ٹھہرے. یعنی آپ کو بتلایا بھی اور حق چھپایا بھی، پھر یہ آیت پڑی. یعنی وہ کیا چاہتے تھے؟ وہ کہتے تھے ان کے کاموں کی تعریف کی جائے. یعنی آیت کو چھپایا اور جو بتایا اس پر وہ تعریف چاہتے تھے، اور بتایا وہ جو غلط تھا. دوسری روایت کیا ہے کہ مروان نے اپنے دربان رافع کو حضرت عبداللہ بن عباس رضی اللہ عنہ کے پاس بھیجا کہ اس آیت کا مطلب پوچھ کے آؤ، کیونکہ اس آیت کی روح سے ہر شخص عذاب کا مستحق قرار پاتا ہے. کیونکہ ہر شخص کو جو نعمت ملی یا جو وہ کرتا ہے اس پر خوش ہوتا ہے. یہاں پر بھی ہے نا کہ تم ان لوگوں کو عذاب سے محفوظ نہ سمجھو جو اپنے کرتوتوں پر خوش ہیں، کاموں پر خوش ہیں، اور چاہتے ہیں کہ ایسے کاموں کی تعریف انہیں حاصل ہو جو فی الواقع انہوں نے نہیں کیے، تو حقیقت میں ان کے لیے دردناک سزا ہے. تو انہوں نے کیا کہا کہ یا وہ جو کرتا ہے اس پر خوش ہوتا ہے، اور وہ یہ بھی چاہتا ہے کہ اس کے نہ کردہ کام پر بھی اس کی تعریف کی جائے. چنانچہ رافع ابن عباس کے پاس آئے تو ابن عباس نے فرمایا، تم مسلمانوں کا اس سے کیا تعلق؟ پھر انہوں نے اس سے پہلی آیت ساتھ ملا کر پڑھی اور کہا کہ یہ ان یہودیوں کے حق میں ہیں جنہیں آپ نے بلا کر ان سے جب کوئی بات پوچھی تو انہوں نے حق بات کو چھپائی اور غلط بات بتلائی، پھر یہ سمجھے کہ وہ ان کے نزدیک قابل تعریف ٹھہرے. یعنی پیارے رسول ان کی تعریف کرے. تو آپ نے پھر یہ آیت پڑھی. پھر تیسرا واقعہ کیا ہے؟ ابو سعید خدری رضی اللہ عنہ کہتے ہیں کہ آپ کے زمانے میں چند ایسے منافق تھے کہ جب آپ جہاد پر جاتے تو پیچھے رہ جاتے اور خوش ہوتے، پھر جب آپ واپس آتے تو قسمیں کھا کر طرح طرح کے بہانے بناتے، اور یہ بات انہیں اچھی لگتی تھی کہ ان کے ناکردہ کاموں پر ان کی تعریف ہو. انہی کے بارے میں یہ آیت نازل ہوئی. یہ بھی بخاری کی روایت ہے. تو یعنی اس آیت سے اور ان احادیث سے ہمیں کیا باتیں پتہ چلتی ہیں؟ پہلی بات کہ جب بھی عمل کا موقع آتا تھا تو معذرت. منافق کیا کرتے تھے؟ وہ یہ کہتے تھے کہ ہم نہیں جا سکتے، جنگ ہوگی نہیں، یہ مشکل ہے، ہمارا یہ مسئلہ ہے. پھر آپ دیکھیں کہ اگر آپ جو ہیں وہ 11ویں پارے کے آغاز کو پڑھیں، غزوہ تبوک کا ذکر ہے، تو وہاں پہ بھی منافقوں کا جو ہے وہ ذکر کیا گیا ہے. اور کیا اللہ تعالیٰ نے کہا کہ جب آپ جنگ سے वापिस आएंगे तो ये क्या करेंगे, या तजरूना इलैकुम, इलैकुम इजा रजा तुम इलैहिम, ये तुम्हारे सामने उजर पेश करते करेंगे जब तुम इनके पास वापस जाओगे। उल्ला तजरू लन्नो मिना लका लकुम, तो आप कह दीजिए कि उजर मत पेश करो, हम तुम्हारी किसी बात पर यकीन नहीं रखते। क्यों? तद नब्बा अल्लाह मिन अखबारकुम, कि अल्लाह ताला हमको तुम्हारी खबर जो है वो दे चुका है। ठीक है ना ये बात, तो बहाने करना। ठीक है, दूसरी बात ये कि मतलब पहले काम ना करना, फिर उजर पेश करना कि यकीन आ जाए कि ऐसी कोई बात नहीं है, हूं तो आपके साथ ही। फिर तीसरी बात क्या कि जो काम नहीं भी किया ना उस पर उनको शाबाश मिले। आप देखें घर में भी माँ बाप हैं आप और बच्चे हैं आपके साथ, तो बाज अवकात ये होते हैं कि बाज बच्चे हर वक्त काम करते हैं, हर बात सुनते हैं, बाज बच्चे करते हैं कुछ नहीं है बस शाबाश में कहते हैं वो साथ हूँ आपके। जब भी आप जिसने काम किया उसको शाबाश देना चाहें वो भी भाग कर आते हैं। पुराने जमाने की कोई बात ही जरूर कह देंगे, फलां वक्त पर मैंने भी तो किया था ना, मामा मैंने भी तो किया था ना, बाबा वो वक्त वो कब मैंने किया था ना, वो क्या चाहते हैं कि उनको भी शाबाश मिले ना। तो इंसान की फितरत में है कि उनको शाबाश चाहिए, कि उनकी तारीफ हो। तो यहाँ पर अल्लाह ताला कहते हैं कि जो अपने करतूतों पर खुश हैं और चाहते हैं कि ऐसे कामों की तारीफ उन्हें हासिल हो जो फिर वाकई उन्होंने नहीं किए, तो हकीकत में उनके लिए दर्दनाक सजा है। तो यहाँ से एक बात ये पता चलती है कि जब भी इंसान जो है कोई काम करे और वो काम नेक हो, तो अब जो है यानी उसको खुद से नहीं ये मांगनी चाहिए कि तारीफ, कि लोग उसकी तारीफ करें, है ना, कि मैं फलाने एक काम करूं और फिर जो है वो एहतमाम करे कि लोग उसकी तारीफ करें। वो ना चाहे और खुद ब खुद जो है कोई उसकी तारीफ कर दे तो ये दूसरी बात है, यानी वो नहीं चाहता, उसने ऐसी कोई ख्वाहिश नहीं की, लेकिन इसके बावजूद भी लोग उसकी तारीफ कर लें, तो फिर ये कि ये अल्लाह की तरफ से उसको जो है वो इनाम है जो मिल जाता है। तो एक तरफ अल्लाह ताला इल्मे दीन और अहकामे खुदा के और जो रसूल के हैं वो चाहते हैं कि उसको फैलाया जाए, लोगों तक पहुंचाया जाए, फिर दूसरी बात यह है कि जब ये काम किया जाए तो फिर इस बात का इंतजार ना किया जाए कि लोग तारीफ के पुल बांधें, लोग शाबाश करें, लोग आह और वाह करें और लोग कहें कि आपकी वजह से जो है वो हदायत हर तरफ हासिल हो रही है, लोग हदायत पा रहे हैं और नेक बन रहे हैं, है ना। तो क्या है कि आजी और इनकसारी जो है वो होनी चाहिए। और फिर बाज़ औक़ात और ये चीज तो नहीं होनी चाहिए जो किया ही नहीं तो उसमें हमें शाबाश मिले, है ना। तो जिसने किया है ये उसी का मकाम है, ये उसी का हक है, तो अगर कोई उसको शाबाश देता है, उसकी तालीफे कलब करता है, तो ये अल्लाह ताला की तरफ से उसको जो है वो इनाम मिला है। और ये बीमारी का होना कि वह युहिबू ना यु मधु बीमा लम या फलू, तो ये अच्छी बात नहीं है। बाज़ूकात बाज़ लोग करते नहीं है लेकिन वो इतना प्रोपेगंडा करते हैं जो कभी एक दफा किया होता है कि नतीजा क्या निकलता है कि भी लोग जो है वो शाबाश दें और वाह वाह करें। तो अल्लाह ताला कहते हैं कि मतलब फिर ऐसे लोगों को अल्लाह के यहाँ कुछ नहीं मिलेगा, बिमफाजतिन मिनल अजाब। तो ऐसे लोगों की जो मतलब अल्लाह के यहाँ जो है उनको क्या मिलेगा, वला हम अजाब होना नहीं, दर्दनाक जो है वो अजाब मिलेगा। तो क्या करना चाहिए, इससे ये भी पता चलता है इखलास होना चाहिए, जो काम भी करें अल्लाह के लिए करें। वलिल्लाहि मुल्कुस समावाति वल अर्द, और अल्लाह के लिए है आसमानों की बादशाही और जमीन की। वल्लाहु अला कुल्ली शैइन कदीर, और अल्लाह जो है वो हर चीज पर कुदरत रखता है। तो जो लोग भी जो है वो इनकार करते हैं और दुनिया के फायदे चाहते हैं, तो अल्लाह ताला कहते हैं आसमान और जमीन की बादशाही, जमीनों आसमान की जो खुदाई वो तो मेरी है, वो तो मेरी है, तो तुम अपने अंदर इखलास पैदा करके मुझसे मांगो और मैं हर चीज पर कादर हूं, जो चाहे तो मैं जो है वो अता करूं। तो हमें सस्ती शोहरत नहीं मांगनी चाहिए, बल्कि क्या करना चाहिए, अल्लाह के लिए करना चाहिए, और अल्लाह इस बात से डरना चाहिए कि अल्लाह के यहाँ मुझे इस नेकी का क्या अजर मिलेगा और क्या मुझे इसका जो है वो मकाम मिलेगा। फिर इसके बाद जो है जो अगली आयात जो है वो शुरू होती हैं अहदीस में, इनका इनकी बड़ी फजीलत मिलती है और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में ये बात आती है कि इन्ना फी खल्किस समावाती वल अर्थ से लेकर जो है वो आखिरी जो आयत है वहां तक रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम तत्तकुल्लाह लअल्लकुम तुफ्लहून, ये आयत रसूल अल्लाह रात को जब तहज्जुद के लिए उठते तो पढ़ते और इसके बाद वुजू फरमाते, ये सही बुखारी की रवायत है। ये आयतें जो थे वो पढ़ा करते थे। फिर इसी तरह से हमें ये भी पता चलता है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो हैं इनका मामूल क्या था। और ये जो आयत है इन्ना फी खल्किस समावाती वल अर्द, इसका शान नजूल क्या है। कहते हैं इब्ने हब्बान ने अपनी सही में और मुहदिस इब्ने असाकिर ने अपनी तारीख में नकल किया है अता बिन अबी रबाह से रजी अल्लाह अन्हु कि हजरत आयशा रजी अल्लाह अन्हा के पास वो तशरीफ ले गए और कहा कि रसूल अल्लाह के हालात में जो सबसे ज्यादा अजीब चीज आपने देखी हो मुझे बताइए। इस पर हजरत आयशा रजी अल्लाह अन्हा ने फरमाया आप किसकी शान पूछते हो, आप रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की आप कौन सी शान पूछते हो, कौन सी बात पूछते हो। उनकी तो हर शान हर बात ही अजीब थी। हाँ एक वाकया अजीब सुनाती हूँ, वो ये कि रसूल अल्लाह एक रात मेरे पास तशरीफ लाए और लिहाफ में मेरे साथ दाखिल हो गए। फिर फरमाया इजाजत दो कि मैं अपने परवरदिगार की इबादत करूं। बिस्तर से उठे, वुजू फरमाया, फिर नमाज के लिए खड़े हो गए और कयाम में इस कदर रोए कि आपके आंसू सीनाए मुबारक पर बह गए। अब सोचें कि लिहाफ को छोड़ना और लेटना, लेटे हुए होना, और फिर रुकू फरमाया और इसने भी रोए, फिर सजदा किया और सजदे में भी इस कदर रोए, फिर सर उठाया और मुसलसल रोते रहे यहां तक कि सुबह हो गई। हजरत बिलाल रजी अल्लाह अन्हु आए और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को नमाज की इत्तिला दी। हजरत आयशा रजी अल्लाह ना फरमाती है मैंने अर्ज किया या रसूल, ए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम आप इस कदर क्यों रोते हैं, आप क्यों गिरिया फरमाते हैं। अल्लाह ताला ने आपके तो अगले पिछले गुनाह माफ फरमा दिए हैं। तो आपने फरमाया क्या मैं शुक्रगुजार बंदा ना बनूं और शुक्रिया में गिरिया जारी क्यों ना करूं, जबकि अल्लाह ताला ने आज की शब मुझ पर ये आयते मुबारक नाजिल फरमाई है इन्ना फी खल्किस समावाति वल अर्द। इसके बाद आपने फरमाया बड़ी तबाही है उस शख्स के लिए जिसने इन आयतों को पढ़ा और इनमें गौर नहीं किया। तो आइए ये आयात जो हैं वो देखते हैं जो मेरा और आपका जो है वो जिंदगी का सरमाया है। इन्ना फी खल्किस समावाति वल अर्दी वख्तिलाफिल लैली वन नहारी लायातिल लिउलिल अल्बाब। जमीन और आसमानों की पैदाइश में और रात और दिन के बारी बारी से आने में उन होशमंद लोगों के लिए बहुत सी निशानियां हैं। तो अब आप देखिए कि यहां पर जो अहम बात है वो क्या है कि अल्लाह रब्बुल इज्जत जो है ये बात बता रहे हैं कि जमीन और आसमानों की पैदाइश में और रात और दिन के बारी बारी से आने में अकलमंद लोगों के लिए निशानी है। तो खल्किस समावाती वल अर्द से मुराद क्या है। तो खल्क से मुराद तो है पैदा करना और आसमान और जमीन के पैदा करने में अल्लाह की बड़ी निशानियां क्या हैं। इसमें तमाम मखलूकात और तमाम मसनूआत दाखिल हो जाती हैं जो आसमान और जमीन के अंदर हैं। फिर मखलूकात में भी किस्म किस्म की मखलूकात, फिर उनके भी खवास और कैफियात जो अलहदा अलहदा हैं। फिर हर मखलूक अपने खालिक की पूरी तरह निशानदही कर रही है। और अगर आप ज्यादा गौर करें तो आपको ये चीज समझ में आती है कि असमावात में तमाम बुलंदियां शामिल हैं, जितने आसमान हैं और जितनी अल्लाह की मखलूक है, और अलअर्द में तमाम पस्तियां दाखिल हैं। तो मतलब क्या है, तमाम रफतों का खालिक भी अल्लाह, तमाम पस्तियों का खालिक भी अल्लाह। और इख्तलाफ इख्तलाफ लैली वन नहार जो है इससे क्या मुराद है। इख्तलाफ के मानी क्या होते हैं, एक जाए और दूसरा आए। रात और दिन का इख्तलाफ यानी रात जाए और दिन आए, दिन जाए तो रात आए। और बाज लोग कहते हैं कि इससे मुराद ज्याती और कमी है, सर्दियों में रातें तवील हो जाती हैं और दिन छोटे हो जाते हैं और गर्मियों में इसके बरअक्स होता है ना। रात और दिन में एक तवाफुत है। मसलन वो लोग जो वो ममालिक जो कुतुब शमाली से करीब हैं इनमें दिन ज्यादा तवील, बनिस्बत इन शहरों के जो कुतुब शमाली से दूर हैं इनमें इन अमूर में अल्लाह ताला की कुदरत कामिला है। तो क्या करना चाहिए, इन चीजों पर जो है वो गौर व फिक्र करना चाहिए है ना। और अल्लाह ताला ने ये जो चीजें बनाई हैं ऐसे तो नहीं बना दी, है ना। अपने मन में डूब कर पाजा सुरागे जिंदगी, तू अगर मेरा नहीं बनता न बन अपना तो बन, क्या कर गौर व फिक्र कर। क्या करना चाहिए? गौर व फिक्र करना चाहिए, सोचना चाहिए कि अल्लाह ने आसमान क्यों बनाया, अल्लाह ने जमीन क्यों बनाई और इन सब चीजों की तखलीक में अल्लाह ताला क्या चाहते हैं। आप देखिए कि जमीन जो है इसका महवर सीधा नहीं है, झुका हुआ है। 220/2 के जाविये पर माइल है और इसके साथ चांद का महवर भी झुका हुआ है, मरीख का महवर भी झुका हुआ है, खुद सूरज का महवर भी झुका हुआ है। और हैरत की बात यह है कि इसी निस्बत जाविये से एटम के अंदर भी न्यूट्रॉन और इलेक्ट्रॉन के माबेन वही निस्बत है जो सूरज और इसके गिर चक्कर लगाने वाले सैयारों के दरमियान जो है वो पाई जाती है। तो आप देख लें कि निजामे शमसी, ये पूरा जो आसमान है और उसका जो निजाम है, कहते हैं कि एटम को देखें कि इसका इसका एक्डॉन घड़ी की सुई की हरकत के बरक्स घूमता है, एंटी क्लॉक वाइज है, ऊपर की जानिब दाएं से बाएं की तरफ हरकत करता है। जमीन जमीन भी इसी तरह से एंटी क्लॉक वाइज तर्ज पर घूमती है, सूरज भी घड़ी की सुइयों के बरक्स घूमता है, बिल्कुल इसी तरह चांद और दूसरे अकमार भी एंटी क्लॉक वाइज पर घूमते हैं, फिर दीगर सयारे और जितना इनका मजमुआ है और निजाम शमसी सब इसी पर जो है ना वो हरकत कर रहे हैं। और तमाम जर्रात जो हैं कायनात के उन पर गौर करना चाहिए। फिर आप देखें कि सितारे जो हैं इनके अंदर बाकायदा या बेकायदा बदलती पोजिशनें क्या कहती हैं। सितारों की पर अगर नजर दौड़ाएं तो दुनिया हैरत में डूब जाती है कि तेजी और तुंदी के साथ वो चक्कर लगाते हैं लेकिन उनके अंदर एक तवाजुन पाया जाता है, एक डिसिप्लिन है। और जो जो आप देखते चले जाते हैं और आपको खुद इस बात का जो है वो अंदाजा होता है। डॉक्टर ऑफ साइंस जो है वो ये कहते हैं सर ऑलियोर लॉज कि सूरज की रोशनी का बहुत बड़ा हिस्सा खला में फैल जाता है और इसकी एक छोटी सी कसर जमीन पर आती है और इसी से हवाएं चलती, घटाएं बनती, दरिया बहते, पौधे उगते और जी हयात जिंदा रहते हैं। निजाम शमसी कब से कायम है हमें कोई इल्म नहीं, हमें तो इतना ही पता है कि जिंदगी किसी ना किसी शक्ल में शुरू जरूर थी, अलबत्ता जहन और दिमाग कहीं नजर ना आते थे। तो क्या करते हैं लोग कि वो इस चीज पर जो है वो सोचते हैं और कहते हैं कि इस खला की सबसे बड़ी खसूसियत यह है कि इसमें करोड़ों लहरें बयक वक्त रोशनी की रफ्तार से हर सम्त जा रही हैं और एक दूसरे की राह में रुकावट नहीं बनती, इनका तूल जुदा जुदा होता है, इसी खला से रोशनी भी गुजरती है। अगर हम 100 वाट का एक बल्ब 10 घंटे के लिए जलाएं तो बिजली का एक यूनिट खर्च होगा और इसके लिए हमें कम से कम 30 पैसे 30 पेनीज देनी होगी। ये बिजली का कुछ वजन भी होता है, हिसाब लगाया गया कि 1 पाउंड बिजली खरीदने के लिए अगर हमें 50 करोड़ डॉलर खर्च करने पड़ेंगे तो सूरज हर रोज 100 टन रोशनी जमीन को देता है, इसकी कीमत 15 करोड़ मिलियन डॉलर बनती है। सूरज का ये काम पिछले 10 अरब साल से ये काम सूरज कर रहा है और ना जाने कितने अरब साल और करता रहेगा। कोई है जो रोशनी की कीमत का अंदाजा लगा सके? अगर किसी दिन आसमान वाले अहले जमीन के सामने रोशनी का बिल पेश करें और साथ ही धमकी दे दें अगर फला तारीख तक ये बिल अदा ना हुआ तो कायनात की तमाम रोशनियां बुझा दी जाएंगी, तो ऐ जमीन वालों बताओ क्या करोगे। तो कायनात जो है इस पर अगर आप गौर करते हैं तो आप देखिए इसी तरह ऊंट और हाथी को ना देखिए बल्कि इन बारीक रंगीन और उड़ती हुई मक्खियों को भी देखिए जो फूलों और फलों के पास मिलती हैं, ना उनकी टांगे नजर आती हैं, ना मुंह ना सर, लेकिन मुकम्मल होती हैं। छोटा होने के बावजूद कायनात की तख्लीक का बेहतरीन शाहकार हैं। फिर आप जो है वो मतलब सिर्फ कहकशाएं, गैलेक्सी, सितारे वगैरह और इन्हीं को ना देखें, इसके अलावा जो है आप अगर पौधों को देखें, एक अजीब पेचीदा फैक्ट्री है, इसमें पत्ते, शाखें, फूल और खुश जायका फल ढल रहे हैं। अजीब बात है कि उसके पास अपने जैसी मजीद फैक्ट्रियां बनाने का सामान मौजूद है, बहुत से बीज, आम की गुठली से आम, माल्टे के बीज से माल्टा, गाय के पेट से बछड़ा पैदा होना तखलीक का अजीब एजाज है। वो कौन सी कुवत है जो शेर के बच्चे को शेर बनाती और आम के पौधे के साथ आम लगाती? ये कैसे होता है और माँ के पेट में इंसान का बच्चा जो है वो परवरिश पाता है। तो ये सब चीजें क्या हैं? इन नफी खल्क समावाति वल अर्द, के आसमानों और जमीन की पैदाइश में जो है लोगों गौर व फिक्र करो। वक्तिलाफिल लैली वन नहारिल आयातिल उलिल अलबाब, और रात और दिन के बारी बारी से आने में उन होशमंद लोगों के लिए बहुत सी निशानियां हैं। ये तफक्कुर करना, ये तदब्बुर करना, ये गौर व फिक्र करना, ये क्यों जरूरी है? इसके बारे में हजरत उमर बिन अब्दुल अजीज रहमतुल्लाह अलैह कहते हैं कि गौर व फिक्र अफजल इबादत है। हजरत हसन बिन आमिर रजी अल्लाह अन्हु कहते हैं, मैंने बहुत से सहाबा से सुना, सब ये फरमाते थे ईमान का नूर और रोशनी तफक्कुर है। हजरत सुफियान बिन ऐनिया कहते थे रहमतुल्लाह अलैह कि गौर व फिक्र एक नूर है जो तेरे दिल में दाखिल हो रहा है। हजरत अब्दुल्ला बिन उमर रजी अल्लाह अन्हु ने फरमाया कि एक बुजुर्ग का गुजर एक आबिद जाहिद के पास से हुआ, जो ऐसी जगह बैठे हुए थे कि उनकी एक तरफ कब्रिस्तान था और दूसरी तरफ घरों का कूड़ा कबाड़ा, कूड़ कबाड़ा। गुजरने वाले बुजुर्ग ने कहा, दुनिया के दो खजाने तुम्हारे सामने हैं। आबिद जाहिद को कहा, एक इंसानों का खजाना जिसको कब्रिस्तान कहते हैं, दूसरा मालो दौलत का खजाना जो फजलात और गंदगी की सूरत में है। ये दोनों खजाने इबरत के लिए काफी हैं। यानी वो इंसान जो सितारों पे कुमंदे डालता था, वो दारा, वो सिकंदर, वो कहाँ गए? कहाँ गए? मनोमट्टी के नीचे चले गए ना। और वो इंसान जो जो खाना खाता है, जिसके लिए कितनी मेहनत मशक्कत करता है, वो क्या बन जाते हैं? वो कूड़े और गंदगी का ढेर बन जाते हैं। हजरत अब्दुल्ला बिन उमर रजी अल्लाह अन्हु ने अपने कल्ब की जो है वो इसलाह के लिए शहर से बाहर किसी वीराने की तरफ निकलते, वहां पहुंच कर कहते, ऐन अहलक, ऐ शहर तेरे बसने वाले कहाँ हैं? फिर खुद ही जवाब देते, कुल्लु शैइन हालिकुन इल्ला वजहा, अल्लाह ताला की जात के सिवा हर चीज हलाक होने वाली है। तो ये तफक्कुर क्यों किया जाए? आखिरत की याद आए, मौत की याद आए, इंसान अपने अमाल की दुरुस्तगी की फिक्र करे। हजरत हसन बसरी रहमतुल्लाह अलैह कहते हैं, तफक्करो सातिन खैरुम मिन कयाम लैला, एक घड़ी आयाते, यानी एक घड़ी आयाते कुदरत में गौर करना पूरी रात की इबादत से बेहतर और ज्यादा मुफीद है। तो जब इंसान गौर व फिक्र करता है तो क्या होता है कि उसको पता चल जाता है कि जिंदगी की हकीकत क्या है। हजरत बशर हाफी रहमतुल्लाह अलैह कहते हैं, अगर लोग अल्लाह की अजमत में तफक्कुर करते तो इसकी मासीयत ना करते, इसकी नाफरमानी ना करते। तो वो लोग जो कि गौर व फिक्र करते हैं तो वो कैसे करते हैं? अल्लज़ीना यज़कुरून अल्लाह क़ियामन व क़ुऊदन व अला जुनूबिहिम व यतफक्करून फ़ी ख़ल्क़िस समावाति वल अर्द, उठते बैठते और लेटते हर हाल में अल्लाह को याद करते हैं और आसमानों जमीन की जो साख्त है, बनावट है, उस पर गौर व फिक्र करते हैं। अब आप देखें कि यहां पर जो बात कही जा रही है वो क्या है? ये जो उठते बैठते और लेटते ये गौर व फिक्र करते हैं, तो इससे मुराद क्या है? इससे मुराद ये है कि उनकी जिंदगी का कोई लम्हा ऐसा नहीं होता कि जब वो अल्लाह को याद ना करें, जब वो तफक्कुर ना करें। इससे मुराद ये है कि हर वक्त और हर हाल में वो करते हैं गौर व फिक्र और अल्लाह को याद। तो ये जो याद करना है ना, अल्लाह ताला ने ये नहीं कहा कि अल्लाह जीना यस्करून अल्लाह कसीरा, कि अल्लाह को बहुत ज्यादा याद करते हैं, ये नहीं कहा। बल्कि क्या कहा? बल्कि क्या कहा कि वो इबादत की कसरत का नहीं हुक्म दिया, बल्कि ये कहा कि खड़े बैठे लेटे जिस भी हाल में हैं वो अल्लाह को याद करते हैं, अल्लाह का जिक्र करते हैं। मानी ये है कि अकल वाले वो तभी बनेंगे जब अल्लाह को पहचाने हर वक्त और हर हाल में, जवानी में, जवानी में जब जिंदगी के बेहतरीन दिन हो तब भी याद करना है ना। मैं अमेरिका में थी और किसी की शादी हुई और अगले दिन लड़का जो था वो फजर की नमाज बा जमात में अव्वल सफ में था। तो जो जमात में लोग नमाज के लिए आए हुए थे वो हैरान हुए और एक दूसरे का उसका मजाक कर रहे थे कि तुम यहाँ। तो अब आप देखें ये है इबादत कि खुशी के मौके पे, रंगीनी के मौके पे भी वो अपने अल्लाह को नहीं भूला ना, जमात में सफे, जमात की अव्वल सफ में। एक मिसाल है, और भी जिंदगी में बहुत सी मिसालें हैं कि जब खुशियां होती हैं, जब सेहरे लगते हैं, जब दुल्हन बनती है, जब पार्टियां होती हैं, जब आप बड़े सुरूर में होते हैं, यानी हर वक्त हर जगह अल्लाह को याद करना, तो बजाय इसके कि घूरा जाए कि तुम यहां, कहना चाहिए कि ये है जिंदगी का मायार, ये है इबादत की असल चीज, कि कभी भी किसी लम्हे भी जो है वो अल्लाह को भूला ना जाए। और फिर इसमें ये चीज भी कहते हैं आती है कि वुजू हो या बेवुजू हो, सेहतमंदी हो या बीमारी हो, जवानी हो या बुढ़ापा हो, सारी चीजें इसमें जो है वो शामिल है। फयतफक्करूना फी खल्क समावाती वल अर्द, आसमान और जमीन की पैदाइश पे फिर वो गौर व फिक्र करते हैं, और तफक्कुर और तदब्बुर और उसकी फजीलत अभी आपने समझी कि वो कितनी जरूरी है और कितनी अहम है, क्योंकि जब इंसान सोचता है, जब गौर व फिक्र करता है, तो फिर क्या है कि फिर वो जिंदगी के सुराख, जिंदगी की हकीकत को पा लेता है, फिर वो आखिरत की तैयारी जो है वो करने लगता है ना। ये बात इमाम शफीक बल्खी रहमतुल्लाह के पास एक शख्स गया और कहने लगा कि मुझे नसीहत करें। पूछा कि तेरा बाप जिंदा है या मुर्दा, कहा वो मर चुका है। कहा कि फिर इसके बाद तुझे नसीहत करना जो है ना वो फजूल है, कि जो अपने बाप की मौत से इबरत ना ले, उस पर गौर व फिक्र ना करे और अपनी मौत की तैयारी ना करे, अब और तुझे क्या नसीहत करो, तो है ना ये हम बात। अच्छा, जब वो गौर व फिक्र करते हैं, अल्लाह को याद करते हैं, तो फिर खुद ब खुद उनकी जबान से जो है कुछ जुमले निकलते हैं। फिर क्या होता है कि खुद ब खुद चंद दरखास्तें और दुआएं जो हैं वो उनकी जबान पर आ जाती हैं। फिर वो अल्लाह से के लिए अपने दामन को फैलाते हैं, अपनी झोली को फैलाते हैं, अपने हाथों को उठाते हैं और क्या कहते हैं, रब्बना मा खलकता हाजा बातिला, के हमारे रब हमें तूने ये जो निजाम बनाया है तूने इसको बातिल नहीं बनाया, तुमने इसको झूठा नहीं बनाया। सुभानक फकीना अजाबन्नार, के परवरदिगार तू हमें आग के अजाब से बचा ले, यानी तू हम पर जो है वो आग का अजाब न करना, क्या कर हमें आग के अजाब से बचा ले। तो पहली फिक्र उनको क्या होती है कि जब कायनात के निजाम को बनाने का मकसद है, तो फिर अल्लाह ताला जब हिसाब किताब लेंगे तो फिर जो है यानी हमारे साथ क्या बनेगी ना, तो वो गौर व फिक्र करते हैं। सही बात है ना। और गौर व फिक्र करने के लिए वो क्या करते हैं, उनको एक ही बात की फिक्र होती है कि अल्लाह के यहां हमारा क्या मकाम होगा, कि हमें अल्लाह ताला जो है वो जहन्नुम की आग से जो है वो बचा ले। फकीना अजाब अन्नार, के पहली उनकी दरखास्त ये होती है कि अल्लाह ताला हमें जहन्नुम के अजाब से बचा। फिर दूसरी उनकी दरखास्त क्या होती है, रब्बना इन्नका मन तुदखिलिन्नार फकद अखजैता वमा लिज़्ज़ालिमीन मिन अंसार, क्या परवरदिगार जिसको तूने आग में दाखिल कर दिया तो दरहकीकत उसको जिल्लत और रुसवाई में डाल दिया, और ऐसे जालिमों का कोई मददगार नहीं है। आप देखिए कि उलुल अलबाब की सिफत क्या है, उनकी दुआ क्या है, उनकी फिक्रमंदी क्या है, वो ये चाहते हैं कि हशर के मैदान में कहीं रुसवा ना हो जाएं। कहते हैं बाज उलमा ये लिखते हैं कि मैदान हशर के अंदर रुसवाई एक ऐसा अजाब होगा कि आदमी ये ख्वाहिश करेगा कि काश इसे जहन्नुम में डाल दिया जाए और इसकी बदकारियों का चर्चा अहले महशर के सामने ना हो। एक होता है ना कि कोई गलती या ज्यादती हो जाना, एक होता है उसकी सजा मिलना, और दुनिया में एक होता है कि रुसवाई हो जाए। तो यहां पर अल्लाह ताला कहते हैं कि उन्हें जो है वो ये नहीं, ये फिक्र होगी कि अल्लाह ताला तू हमें ना सिर्फ ये कि आग से बचा बल्कि ये कि जिल्लत और ख्वारी से भी बचा। और आपको पता है जहन्नुम की आग दुनिया के आग से कितने दर्जे ज्यादा है, यानी 70 दर्जे, और जिसमें से 69 जहन्नम के लिए हैं और एक दर्जा दुनिया में है, तो 69 दर्जे ज्यादा हुई है ना। अल्लाह ताला ऐसे जालिमों के लिए फरमाते हैं कि कोई मददगार है ही नहीं। अब इसके बाद वो अगली दरखास्त क्या करते हैं, उनकी तीसरी दरखास्त क्या है, रब्बना इन्ना समिना मुनादी यही युनादी, क्या हमारे रब हमने एक पुकारने वाले को सुना कि एक पुकार लगा रहा था। कितनी खूबसूरत अंदाज है, अल्लाह से बातें है ना, जैसे बच्चा बड़ी मोहब्बत से अपनी माँ से बातें करे है ना, और इंसान अपने रब से बात कर रहा है कि हमारे रब हमने एक पुकारने वाले की पुकार को सुना, वो क्या कहता था, लिल ईमानी अन आमिनु बिरब्बिकुम फआमन्ना। वो पुकार रहा था ईमान के लिए, अन आमिनु बिरब्बिकुम के लोगों अपने रब पर ईमान ले आओ, किसी और का रब नहीं, बिरब्बिकुम तुम्हारा रब, वो रब जिसने तुम्हें अंधेरों से, मां की अंधेर कोठरी से निकालकर वजूद दिया, तुम्हें पाला पोसा, तुम्हें तरक्कियां दी, तुम्हें फल फूल लगाए, लोगों तुम उस पर ईमान ले आओ। तो हमने क्या किया है हमारे रब, फआमन्ना, तो हम उस पर ईमान ले आए। तो जब हम उस पर ईमान ले आए तो अब आप हमारे साथ ऐ हमारे रब क्या कीजिए, रब्बना फ़ग़फ़िर लना ज़ुनूबना, ऐ हमारे रब हमारे गुनाहों को बख्श दे, वकफ़िर अन्ना सय्यातिना, और जो बुराइयां की हैं उन्हें हमसे दूर कर दे, वतवफ़ना मअल अबरार, और हमारा खात्मा नेक लोगों के साथ कर। तो अब आप देखें कि अब यहाँ पे खास तौर पे तीन ऐसी दरख्वास्तें हैं जो कि तीनों की तीनों जो हैं अजाब और तकलीफ को दूर करने वाली हैं। पहली चीज क्या है, फ़ग़फ़िर लना, कि ईमान हम ले आए और जो कमी बेशी है अल्लाह तू बस हमें बख्श बख्श दे। और आपको पता है ना कि सच्चा ईमान जब लाता है तो इंसान जो है उसके सारे पिछले गुनाह जो है वो माफ हो जाते हैं। तो बख्शिश की दुआ, सारे गुनाह हमारे बख्श दे। दूसरी बात क्या है कि हमें जो है जो बुराइयां हमसे हुई हैं उन्हें हमसे दूर कर दे, वकफ़िर अन्ना सय्यातिना, सू जो भी हमसे बुराइयां हुई हैं, छोटी हुई हैं, बड़ी हुई हैं, जानबूझकर की हैं, भूल कर की हैं, हैं तो हम तेरे ही ना, तो अल्लाह तू हमें जो है वो उनसे बचा ले। तीसरी चीज क्या है, वतवफ़ना मअल अबरार, और हमारा खात्मा नेक लोगों के साथ कर। ये वो दुआ है मेरी बहनों जो अल्लाह के रसूलों ने भी मांगी है, जो के पैगम्बरों ने भी मांगी है। और हजरत यूसुफ अलैहिस्सलाम का नाम तो आपने सुना होगा ना, हजरत यूसुफ अलैहिस्सलाम, और वो भी अल्लाह ताला से ये दुआ करते हैं, अल्लाह को पुकारते हैं और ये दुआ करते हैं। क्या दुआ करते हैं, यानी हाँ, ये सूरत यूसुफ की आयत नंबर 101 है, और उसमें वो एक तरफ तो उन खूबियों का, नेमतों का जिक्र करते हैं जो अल्लाह ने अता की हैं, और साथ ही कहते हैं फातिर समावाति वल अर्द अंत वली फी दुनिया वल आखिरा तवफ्फनी मुस्लिमन वालहिकनी बिस्सालिहीन। या आसमान और जमीन के बनाने वाले, तू ही दुनिया और आखिरत में मेरा वली और कारसाज है, तू मुझे मुसलमान होने की हालत में मौत दे और नेकोकारों से मिला दे, है ना। तो नेक लोगों से दोस्ती करना और नेक लोगों के साथ मरने के बाद इंसान मिल जाए। और आपने वो सूरत निसा की वो आयत जो सूरत बकरा में हम दुआ मांगते हैं ना, अन अमता अलैहिम, तो सूरत निसा में है ना कि वो कौन लोग हैं जिन पर अल्लाह ने इनाम किया है, अंबिया हैं, शोहदा हैं, सालिहीन हैं और सिद्दीकीन हैं, तो ये वो लोग हैं जिन पर अल्लाह ताला ने इनाम किया है। तो उनके लिए दुआ इंसान फिर करता है कि अल्लाह तू मुझे इन लोगों के साथ मिला दे। अभी आज ही कोई पूछ रहा था कि इलाज बताएं कि सुस्ती ना रहे, तो इलाज ये है कि सोबत सहले तलाश करें, है ना, नेकियों की महफिल में इंसान जाए, नेक लोगों से दोस्ती रखे, ऐसे लोगों से जिनको देखकर खुदा याद आए और जिनकी वजह से इंसान नेकियों की तरफ चलने लगे, और जो तंगी में, मुसीबत में, बीमारियों में, हर हाल में अल्लाह को याद करते हैं। तो ये वो दुआ है जो हमें भी कसरत से मांगनी चाहिए, और इसके लिए जो है वो कोशिशें भी करनी चाहिए कि हम खुद जो है अबरार में शामिल हों, यानी हम दुनिया में भी हम नेक हों और जब हमें मौत आए तो अल्लाह के अहदो पैमान पर आए। असल रूह यहाँ पे ये जो है ना अबरार, इसमें वफादारी की रूह है, अदाए हुकूक व फराइज हैं, अल्लाह के हों और अल्लाह के बंदों के हों, तो उन लोगों में अल्लाह हमें शामिल कर दे। रब्बना वआतिना मा वअतना अला रुसुलिका वला तुखजिना यौमल क़ियामा इन्नका ला तुखलिफुल मीआद। खुदा बंदा, जो वादे तूने अपने रसूलों के जरिए से किए हैं उनको हमारे साथ पूरा कर, اور قیامت کے دن ہمیں رسوائی میں نہ ڈال، بے شک تو اپنے وعدے کے خلاف کرنے والا نہیں ہے۔ یعنی اس میں تو کوئی شک نہیں ہے کہ اللہ اپنے وعدے جو ہے وہ پورے کرے گا یا نہیں، یعنی یہ پکی بات ہے کہ انشاءاللہ اللہ اپنے وعدے جو ہے وہ پورا کرے گا۔ تو جب انسان ایسا کرتا ہے تو اس کا کیا مطلب ہے؟ اس کا یہ مطلب ہے کہ انسان یہ چاہتا ہے کہ اللہ تو اپنے وعدے پورے کرے گا ہی، تو اپنے وعدوں کے خلاف تو نہیں کرتا، تو ہمیں ان لوگوں میں شامل کر دے جن سے تو اپنے اچھے وعدے جو ہے وہ پورے کرے گا، تو ہمیں ان وعدوں کا مصداق بنا اور ہمیں ہمارے ساتھ ان کو پورا کر، ہمیں نیکی کی توفیق عطا کر کہ ہمیں ہم ان وعدوں پر پورا اترے، یعنی جو انعامات تو اپنے نیک بندوں پر کرے گا ان خوش قسمت لوگوں میں ہم بھی شامل ہو جائیں۔ یہ بہت پیاری دعا ہے، یعنی ایسا نہ ہو کہ دنیا میں ایمان لائے اور پھر کچے پکے مسلمان رہے، بہترین مسلمان نہ بنے، تو دنیا میں بھی لوگ مذاق اڑاتے رہے اور حشر میں بھی رسوائی ہمیں مل جائے، کہیں ایسا نہ ہو۔ وہ وعدے پورے کر جو رسولوں کے ذریعے کیے کہ آخرت، جنت، تیری کامیابی، تیری طرف سے جو فوز العظیم ملنے والی ہے وہ ہمیں مل جائے۔ تو یہ جب انسان یہ اللہ تعالیٰ سے درخواست کرتا ہے، یہ دعائیں مانگتا ہے اور خوبصورت طریقے سے مانگتا ہے، کیونکہ آمنا کہہ کے انسان نے اپنے آپ کو اپنے رب کے آگے ڈال دیا، اپنے رب کے آگے پیش کر دیا، اپنی کوتاہیوں کا بھی ذکر کر دیا، اپنی ذمہ داریوں کا بھی ذکر کر دیا، پھر اللہ تعالیٰ مظلوموں اور کمزوروں کی حوصلہ افزائی کرتا ہے، افلاک سے آتا ہے نالوں کا جواب آخر، اللہ جواب دیتا ہے، فاستجاب لہم ربہم، ان کے رب نے ان کی بات کو، ان کا جواب دیا، ان کی دعا کو سن لیا۔ اللہ تعالیٰ نے ان کی دعا کو سن لیا، کیا کہا؟ انی لا ادیع عمل عامل منکم من ذکر او انثی، میں تم میں سے کسی کا عمل ضائع کرنے والا نہیں ہوں، خواہ مرد ہو یا عورت، کون ہو، بعضکم من بعض، تم سب ایک دوسرے کے ہم جنس ہو، یعنی تم سب انسان ہو، میری نگاہ میں یکساں ہو، میرے ہاں یہ دستور نہیں ہے کہ عورت اور مرد، آقا اور غلام، کالے اور گورے، اونچ اور نیچ کے انصاف اور اصول اور فیصلے کے معیار الگ الگ ہوں۔ یہ الگ بات ہے کہ اب آگے آپ سورت نساء میں بھی پڑھیں گی کہ مرد اور عورت میں جو فرق ہے، کچھ پہلے بھی آپ نے سورت البقرہ میں پڑھا کہ مرد قوام ہے، کسب معاش کی ذمہ داری اس پر ہے، کسب معاش کی، جہاد میں حصہ لینا، اسی طرح وراثت میں اس کو جو ہے وہ عورت سے زیادہ جو حصہ ملا ہے، اس کی بنا پر لوگ یہ نہ سمجھیں کہ اعمال کی جزا بھی ایسے ہی ملے گی، کہ مرد اور عورت میں فرق کیا جائے گا، نہیں، ایسا نہیں ہوگا۔ ہر نیکی کا اجر جو ایک مرد کو ملے گا تو وہی ایک اجر عورت کو بھی ملے گا، یعنی دونوں کو ان کی نیکیوں کا اجر ان کے اعمال کے مطابق جو ہے وہ ہوگا۔ بعدکم من بعد، تم سب ایک دوسرے کی اولاد ہو، تم سب ایک دوسرے کی جنس میں سے ہو، یعنی حضرت آدم علیہ السلام کی اولاد میں سے ہو، مرد میں سے عورت، عورت میں سے مرد، یعنی دونوں جو ہیں ایک جنس میں سے ہیں، حضرت آدم علیہ السلام اور حوا کی، بی بی حوا کی اولاد ہیں، دونوں گوشت پوش سے بنے ہیں۔ تو اب یہ بات غلط ہے کہ مرد جو ہے وہ عورت کی نسبت جو ہے اس کا درجہ یا مقام اونچا ہے، اگر اس کی نیکیوں کا اجر زیادہ ہوتا تو پھر یہ بات تھی، وہ تو دنیا کا ایک انداز ہے کہ مرد کیا کام کرے اور عورت کیا کام کرے، اس کا یہ مطلب نہیں ہے کہ اللہ تعالیٰ نے مرد کو جو ہے وہ اس کی نیکیوں پر زیادہ درجہ دیا ہے۔ کیا کہا؟ فالذین ہاجروا واخرجوا من دیارہم واوذوا فی سبیلی وقاتلوا وقتلوا لأکفرن عنہم سیئاتہم ولأدخلنہم جنات تجری من تحتها الانہار۔ اب یہاں پہ اللہ تعالیٰ بتا رہے ہیں کہ کن لوگوں کی میں دعائیں قبول کرتا ہوں، کون میرے پسندیدہ لوگ ہیں، کن کو میں پسند کرتا ہوں، ان کے عمل میں ضائع نہیں کروں گا، تمہاری دعائیں تو میں قبول کر لوں گا اور کر رہا ہوں، لیکن کن کی؟ پہلی ان کی خوبی یہ ہے کہ ایمان تو لائے، پیچھے کہا نا آمنا، ایمان لانے کے بعد کرنے کا کام کیا تھا؟ جنہوں نے میری خاطر اپنے وطن چھوڑے، یعنی ہجرت کی۔ ہجرت کیا ہے؟ کہ دین اسلام کے لیے ایک زمین سے دوسری زمین میں منتقل ہو جانا، جیسے مکہ سے صحابہ نے اور رسول صلی اللہ علیہ وسلم نے مدینہ ہجرت کی، جیسے انڈیا سے لوٹے پوٹے مسلمانوں نے پاکستان کی طرف ہجرت کی، ہے نا؟ تو اللہ کے راستے میں ہجرت کرنا، اور یہ بھی ہجرت ہے کہ گناہوں سے نیکیوں کی طرف ہجرت کی جائے۔ دوسری خوبی کیا ہے؟ कि वह उखरिजू मिन दियारहिम, जो मेरी राह में अपने घरों से निकाल दिए गए। मदीना जो मुसलमान लूटे पूटे पहुंचे थे, उन्होंने अपने माल से भरे हुए घर, अपने कारोबार, अपनी बस्तियां, अपनी हवेलियां छोड़ दी थी। मैं छोटी सी थी और मेरी दादी रोया करती थी इंडिया को याद करके ना, तो कहती थी कि एकदम सिख आ गए थे और इतनी जमीन थी और इतना जेवर था और इतनी चीजें थी, और फिर चीजें वहां रह गई, और फिर हिजरत करके जब आए तो जेवर भी फेंकने पड़े और समंदर में भी छलांग लगानी पड़ी, है ना। बहुत से लोगों ने, आपने ऐसे वाकयात पढ़े होंगे, और कुछ लोगों के वही लोग जो थे वो शहीद हो गए, कुछ के लोगों को सिख उठा कर ले गए। तो ये हिजरत तो लोगों ने आंखों से देखी है, जो हमारे बड़े बुजुर्ग लोग हैं ना, हमारे माँ बाप वो भी हिजरत करके आए। तो अल्लाह की मोहब्बत में दीन इस्लाम के लिए वो अपने घरों से निकाल दिए गए, और मक्का के मुहाजिरों ने लोगों ऐसे हिजरत की थी, और बाद सहाबा ने तो दो दो हिजरतें की थी, हबशा की तरफ भी की और फिर मदीना की तरफ भी की, है ना। और हजरत उम्मे सलमा रजी अल्लाह अनहा के बारे में आता है कि उन्होंने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूछा कि ऐ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, कि अल्लाह ताला ने हिजरत के सिलसिले में औरतों का नाम नहीं लिया। कहते हैं कि फिर ये आयत जो थी वो नाजिल हुई कि औरतों का नाम जो है वो नहीं लिया गया, तो इसका ये मतलब नहीं है। ये तो पीछे है ना, बाद हुकुम मिन बाद, तो ये आयत जो है ये नाजिल हुई। तो हजरत उम्मे सलमा रजी अल्लाह अन्हा ने जो हिजरत की, क्या थी, हबशा की तरफ भी की, और मक्का की उनकी हिजरत बड़ी सख्त हिजरत थी। उनके शौहर जब हिजरत करके जा रहे थे तो वो जो थे वो उनसे अलग कर लिए गए थे, बेटा उनसे छीन लिया गया था। कितना अरसा वो अपने बेटे से जुदा रही, और उसके बाद जो थे वो रोया करती थी एक टीले के पास आकर, जहां पर वो अपने शौहर से जुदा हुई थी। फिर वो जब हिजरत के लिए निकली तो किसी ने जाके समझाया छोटे से जो बच्चा था उसके ददियाल वालों को कि वो मतलब माँ माँ है और वो रोती है, तो फिर उन्होंने वो बच्चा दिया। तो तन तनहा छोटे से बच्चे के साथ उन्होंने मदीना की तरफ जो थी वो हिजरत की थी। और भी बहुत सी सहाबियात और सहाबा की हिजरत बड़ी सख्त है, और वो मेरी राह में मेरे घरों से निकाले गए और सताए गए। और आज भी फिलिस्तीन के मुसलमानों को देख लें, शाम के मुसलमानों को देख लें, अफगानिस्तान के हालात देख लें जहां पे हुसन है, कश्मीर को देख लें, कश्मीर की वादी, वादियां और कोहसार, वहां की शहजादियां, वहां का हुस्न, वहां गोले बरसते हैं, वहां धुआं है, वहां बम है, वहां इज्जतें लुटती हैं, है ना। क्या है उम्मत मुस्लिमा के मुस्लिम ममालिक के हालात देख लें कि अल्लाह के रास्ते में लोग निकाले गए और सताए गए। वह ऊजू फी सबीली, और वो मेरे लिए उनको अजियत दी गई। वकातलू, और वो मेरे लिए लड़े। वकुतलू, और मेरे लिए मारे गए। तो जिन्होंने ये सारे काम किए तो मैं क्या करूंगा, लकुफिरन अनहुम सय्यातिहिम, उन सबके कसूर मैं माफ कर दूंगा। पीछे गुनाहों की माफी मांगी थी ना लोगों, गुनाहों की माफी तब मिलती है जब उसके लिए जो है वो सासत कोशिश भी की जाए, पूरी कोशिश करने के बाद फिर अल्लाह से इस्तग़फार और दुआएं करना। और खाली दुआ और इस्तग़फार करना और अमलों को ना बदलना और नेकियों की कोशिश ना करना, तो ऐसे अल्लाह इस्तग़फार को फिर कबूल नहीं करता। कि गीबत करते जाना और कहना अल्लाह माफ कर दे, है ना। शुगर हो गई है, आम खाते जाते हैं और कहते हैं कि अच्छा अब शुगर तो हो गई है, पर मीठा खाते जाते हैं। तो शुगर से बचने के लिए फिर क्या है कि आम छोड़ने पड़ेंगे, कितने ही पसंद क्यों ना हो, गुनाह कितने ही अच्छे क्यों ना लगते हों, अल्लाह की खुशनूदी के लिए, तौबा इस्तग़फार के लिए, अपने गुनाहों की माफी मांगने के लिए, अपने आप हमारे ऊपर जो गुनाहों की हमने गठड़ियां रखी हुई हैं उनको बख्शवाने के लिए फिर क्या करना होगा, हिजरत और अल्लाह के रास्ते में मेहनत और मुशक्कत, अल्लाह के रास्ते में जिहाद और दुआएं करना, फिर दामन को फैलाना आजी और इंकसारी कि कुछ भी नहीं हूं मैं ए रब। अल्लाह ताला क्या कहते हैं कि मैं उनके गुनाहों को, कसूरों को माफ कर दूंगा, और कसूरों की माफी कितना बड़ा तोहफा है। और उसके बाद फिर क्या मिलेगा, वला उदखिलन्नहुम, कि उनको जरूर ब जरूर दाखिल किया जाएगा, ताकीद दर ताकीद है, कहां जन्नातिन तजरी मिन तहतिहल अनहार, ऐसी जन्नतों में, ऐसे बागों में कि जिनके नीचे नहरें बहती होंगी। सवाबम मिन इंदिल्लाह, ये अल्लाह की तरफ से सवाब है जो उनको मिलेगा, यानी उन्होंने जो अमल किए हैं अमल के रद्दे अमल के तौर पर उनको जो है वो अजर मिलेगा। उनके पास खैर और शर दोनों की گنجائش تھی لیکن انہوں نے اچھا رد عمل دکھایا تو اللہ تعالیٰ نے بھی جواب میں لازوال انعامات اور ثواب جو ہے اس کا اعلان کر دیا. تو رب کریم نے بندوں کے اعمال کی قدر بڑھائی, ان کی حوصلہ افزائی کی اور کہا واللہ عندہ حسن الثواب, اور اللہ کے پاس تو اور زیادہ اچھا ثواب ہے, یعنی تمہارے عمل کا بدلہ کیا تمہیں دیا جائے, اللہ کے پاس تو حسن ثواب کے خزانے ہیں, وہ داتا جس کو جتنا چاہے عطا کرے اس کے پاس لوگوں کیا کمی ہے. تم اللہ سے مانگتے ہو اور اللہ تو تمہیں بہت نوازنے والا ہے, بہت عطا کرنے والا ہے, حسن الثواب, کہاں تمہارے عمل اور کہاں اچھا ثواب, یعنی ان میں تو کوئی نسبت ہی نہیں ہے. تو کیا کرنا چاہیے, کوشش کرنی چاہیے, محنت کرنی چاہیے, اللہ ہماری محنتوں سے کہیں بڑھ کر دینے والا ہے, اور جنت ہمارے اعمال کا بدلہ نہیں ہے, وہ تو اللہ کا فضل ہے کہ ہمیں جنت ملے گی, ہے نا, یہ اللہ کی توفیق سے, یعنی ایسا نہیں ہے کہ اعمال کی وجہ سے ملے گی. اسی لیے تو پیارے رسول بھی یہ دعا مانگا کرتے تھے, اللہم حسبنا حسابا یسیرا, ہے نا, کہ اگر انسان سے پوچھا جائے, اگر انسان کا حساب کتاب ہوا تو وہ انسان جو ہے وہ مارا گیا. اب اللہ تعالیٰ مسلمانوں کو ایک اہم سبق پڑھاتے ہیں اور عام خطاب کر کے کہتے ہیں کہ دنیا کے ملکوں میں کافروں کی جو چلت پھرت ہے وہ تمہیں کسی دھوکے میں نہ ڈالے. یہ عام کافروں کو, تم تو ایمان لائے ہو اور محنت کر رہے ہو اور آزمائشوں کی چکی میں سے پیسے جا رہے ہو, تو کہیں دھوکے میں نہ پڑ جانا کہ عام لوگ بڑے ترقی کر رہے ہیں. کیا ہے, لا یغرنک تقلب الذین کفروا فی البلاد, اے نبی صلی اللہ علیہ وسلم, دنیا کے ملکوں میں خدا کے نافرمان لوگوں کی چل پھر تمہیں کسی دھوکے میں نہ ڈال دے. یہ کیا ہے, کافر زیادہ لگتے ہیں نا کہ عیش و عشرت کر رہے ہیں, اچھے گھر, اچھی گاڑیاں, بڑی ترقی ہے, تو اللہ تعالیٰ کیا کہتے ہیں, متاع قلیل, یہ محض چند روزہ زندگی کا تھوڑا سا لطف ہے. ثم مأواهم جہنم وبئس المہاد, پھر یہ سب جہنم میں جائیں گے جو بدترین جائے قرار ہے. بخاری مسلم کی روایت ہے, ایک بار حضرت عمر رضی اللہ عنہ نے رسول اللہ کو چٹائی پر لیٹے ہوئے دیکھا اور چٹائی کے نشان تھے آپ کے پہلو پر. حضرت عمر فاروق رضی اللہ عنہ یہ دیکھ کر رونے لگے تو عمر فاروق رضی اللہ عنہ کو پیارے رسول نے کیا فرمایا, اے عمر, کیا تم اس پر راضی نہیں کہ ان کے لیے دنیا ہو اور ہمارے لیے آخرت, کیونکہ حضرت عمر رضی اللہ عنہ یہ کہہ رہے تھے کہ کیسر و کسرا کے بادشاہ جو دنیا کے مزے لوٹے اور دو جہان کا شہنشاہ اس حال میں, تو آپ نے فرمایا کیا تم اس پر راضی نہیں کہ ان کے لیے دنیا اور ہمارے لیے آخرت. تو دنیا کی رنگینیاں, رانائیاں, یہ کفر اور ان کی ترقیاں دیکھ کے لوگوں دل چھوٹا نہ کیا کرو کہ ان کے پاس تو گھر ہیں تو اب ہم بھی سود پر کیوں نہ لے لیں, ہم بھی غلط کام کیوں نہ کر لیں. تو متاع قلیل, یہ بہت تھوڑا ہے, ساری دنیا میں مل جائے تو یہ کیا ہے کہ متاع قلیل ہے, بہت تھوڑا متاع ہے, بہت تھوڑا سامان ہے. اور رسول اللہ صلی اللہ علیہ وسلم کی حدیث سے یہ بات پتہ چلتی ہے کہ یہ, یعنی جتنی بھی دنیا ہے یہ کیا ہے آخرت کے مقابلے میں, یہ بہت تھوڑی سی ہے. جیسے دنیا میں جو ہے یہ پوری دنیا جو ہے وہ جنت کے مقابلے میں جیسے کوڑا رکھنے کی جو جگہ ہے, بعض لوگ کہتے ہیں کوڑا, وہ بھی بہت حقیر چیز ہے, اور بعض لوگ کہتے ہیں کہ کوڑا, یعنی اس سے بھی زیادہ جو ہے یہ حقیر ہے, کچھ بھی نہیں ہے دنیا, ایک پانی بوند یا بوند کا بھی ایک حصہ جو انسان کی انگلی کو لگ جاتا ہے, یہ ہے دنیا, متاع قلیل. ایک دفعہ رسول اللہ صلی اللہ علیہ وسلم صحابہ کے ساتھ جا رہے تھے, آپ نے ایک بکری کا مردہ بچہ دیکھا جس کے کان کٹے ہوئے تھے. آپ نے صحابہ سے پوچھا کہ تم میں سے کوئی اس کو ایک درہم میں خریدنا پسند کرے گا؟ صحابہ نے کہا, اللہ کے نبی صلی اللہ علیہ وسلم, ہم میں سے تو کوئی مفت بھی اس کو لینا پسند نہیں کرتا. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا, اللہ کے نزدیک یہ دنیا جو ہے اس سے بھی زیادہ حقیر اور ذلیل ہے جتنی تمہارے سامنے یہ کان کٹا مردہ بکری کا بچہ ہے, اس سے بھی زیادہ حقیر ہے. تو آپ سوچیں, پھر اس دنیا کی وجہ سے ہم لڑتے ہیں, کبھی شوہر سے, کبھی رشتہ داروں سے, کبھی بہن بھائیوں سے, مال, دولت, حسب, نسب, عزت. ثم مأواهم جہنم, پھر ان کا ٹھکانہ جہنم ہوگا, وبئس المہاد, اور بہت برا ٹھکانہ ہے. تو اصل چیز کیا ہے, لیکن الذین اتقوا ربهم, جو اپنے رب سے ڈریں, جو متقی ہوں, جو گناہوں کو چھوڑ دیں, یہ ہے لوگوں اصل دولت. آپ نے اب تک قرآن میں جس چیز کو بار بار پڑھا وہ کیا ہے, تقوی ہی تو ہے. اور غزوہ احد کی پوری کلید اور چابی وہ بھی تو یہی بتائی گئی, اللہ کا ڈر, اللہ کا خوف. اور یہاں پہ یہی بات ہے کہ لوگوں, اصل چیز دنیا نہیں ہے, اور تکلب نہیں ہے دنیا کی چلت پھرت، یہ تو متاؤن قلیل ہے، اصل چیز تو اتقوا ربہم، اپنے رب کا ڈر ہے، یہ ہے اصل دولت. پھر ملے گا کیا؟ لہم جنات تجری من تحتها الانہار خالدین فیہا. جو لوگ اللہ سے ڈر کر زندگی بسر کرتے ہیں ان کے لیے ایسے باغ ہیں جن کے نیچے نہریں بہتی ہیں، اور ان باغوں میں وہ ہمیشہ رہیں گے. دنیا میں یہ بڑا دھڑکا لگا رہتا ہے نا کہ یہ گھر چھن نہ جائے، یہ جاب چھوٹ نہ جائے، یہ چہرے پہ جھریاں نہ آ جائیں، یہ بھوری اور نیلی آنکھیں جو ہیں یہ کہیں خراب نہ ہو جائیں، ہے نا. تو انسان یہ ڈرتا رہتا ہے نا کہ جوانی جو ہے پرانی نہ ہو جائے، حسن جو ہے یہ فنا نہ ہو جائے. جو بھی چیزیں ملی ہیں دل چاہتا ہے ہمیشہ کے لیے ہوں، تو کیا ہی مزے ہیں نا. تبھی تو یہ لوشن اور کیئر اور سب چیزیں انسان کرتا ہے. لیکن یہ یاد رکھیں، یہ تو دنیا کا مال کچھ بھی نہیں ہے، اصل چیز کیا ہے؟ خالدین فیہا، جنت میں جب ملے گی تو وہاں کی نعمتیں، آسائشیں، سہولتیں اور وسائل وہ ابدی ہیں، وہ ہمیشہ رہنے والے ہیں. اللہ رب العزت فرماتے ہیں نزلا من عند اللہ، یہ ہے اللہ کی طرف سے سامان ضیافت، اللہ کی طرف سے جو ہے نا یہ مہمان نوازی ہے جو اللہ تعالیٰ جو ہے وہ عطا کرے گا. تو یہاں پر یہ سوال پیدا ہوتا ہے کہ دنیا میں بھی اگر کسی امیر گھرانے میں کوئی چلا جائے تو حیران ہو جاتا ہے، جامع میں پھولا نہیں سماتا کہ فلاں کے گھر گئے. اور کوئی عورت ابھی پچھلے دنوں کسی کے گھر گئی اور کہہ رہی تھی کہ ایسا گھر میں نے کبھی نہیں دیکھا. تو یہی ہم کہتے ہیں نا، ایسا گھر، ایسا دسترخوان، ایسے کھانے. تو اللہ تعالیٰ کیا کہتے ہیں کہ آپ سوچو تو صحیح کہ اللہ کی مہمان نوازی کیسی ہے، ہے نا. نزلا من عند اللہ، وما عند اللہ خیر للابرار، جو کچھ اللہ کے پاس ہے نیک لوگوں کے لیے وہی سب سے بہتر ہے. تو دنیا کی بجائے آخرت کی فکر کرنی چاہیے، اور اللہ کی مہمان نوازی سے بڑھ کر اور کوئی مہمان نوازی نہیں ہو سکتی. وَإِنَّ مِنْ أَهْلِ الْكِتَابِ لَمَنْ يُؤْمِنُ بِاللَّهِ وَمَا أُنزِلَ إِلَيْكُمْ وَمَا أُنزِلَ إِلَيْهِمْ خَاشِعِينَ لِلَّهِ لَا يَشْتَرُونَ بِآيَاتِ اللَّهِ ثَمَنًا قَلِيلًا. اللہ تعالیٰ کہتے ہیں، یہ جو آیت ہے نا آیت 199، یہ اہل کتاب میں سے ان لوگوں کے بارے میں نازل ہوئی ہے جو اچھے تھے، یہودیوں میں سے بھی اور عیسائیوں میں سے بھی، جو نیک تھے یا مسلمان ہوئے. اللہ تعالیٰ کہتے ہیں اہل کتاب میں بھی کچھ لوگ ایسے ہیں، کیا کرتے ہیں؟ لَيُؤْمِنُوا بِاللَّهِ، جو اللہ پر ایمان لاتے ہیں. وَمَا أُنزِلَ إِلَيْكُمْ، اس کتاب پر بھی ایمان لاتے ہیں جو تمہاری طرف بھیجی گئی ہے. اور وَمَا أُنزِلَ إِلَيْهِمْ، اور اس کتاب پر بھی ایمان رکھتے ہیں جو اس سے پہلے خود ان کی طرف بھیجی گئی تھی. خَاشِعِينَ لِلَّهِ، اللہ کے آگے جھکے ہوئے ہیں. اور لَا يَشْتُرُونَ بِآيَاتِ اللَّهِ ثَمَنًا قَلِيلًا، اور اللہ کی آیات کو تھوڑی سی قیمت پر بیچ نہیں دیتے. اور یہ کون لوگ تھے؟ کہتے ہیں کہ اس آیت کا شان نزول بخاری اور مسلم سے ملتا ہے کہ جب شاہ حبشہ کا انتقال ہوا تو آپ صلی اللہ علیہ وسلم نے صحابہ کو بتایا، پھر آپ میدان میں گئے اور حبشہ کا جو نجاشی تھا اس کے لیے صحابہ کے ساتھ مل کر نماز جنازہ پڑھی، اور آپ نے اپنے صحابہ سے کہا کہ اے میرے صحابہ، اپنے بھائی کے لیے دعائیں مغفرت کرو. تو بعض منافقین نے کہا محمد ہمیں ایک کالے موٹے حبشی کے لیے دعائیں مغفرت کا حکم دیتا ہے. تو منافقین نے اس طرح مذاق اڑایا اور کہتے ہیں کہ پھر یہ آیت نازل ہو گئی. اسی طرح کہتے ہیں اچھی صفات رکھنے والے یہودیوں میں 10 سے کم رہے، سیرت سے پتہ چلتا ہے، لیکن نصارہ میں زیادہ لوگ اچھے ہوئے. تو اللہ تعالیٰ ان کی تعریف کرتے ہیں کہ اللہ پر، کتاب پر، اپنی کتاب پر بھی اور تمہاری کتاب پر بھی ایمان لاتے ہیں اور اللہ کی آیات کو بیچتے نہیں ہیں. کیا مطلب ہے؟ کہ ان میں بھی برے لوگ بھی تھے جن کا ذکر آپ تفصیل سے پڑھ چکی ہیں پوری سورۃ البقرہ اور آل عمران میں، اور ساتھ ہی ان میں اچھے لوگ بھی تھے. تو اچھے لوگوں کی یہاں اللہ تعریف کر رہا ہے. کیا فرمایا؟ اولئک لہم اجرہم عند ربہم، ان کا اجر ان کے رب کے پاس ہے. ان اللہ سریع الحساب، اور اللہ حساب چکانے میں دیر نہیں لگاتا، یعنی اللہ تعالیٰ ان کا جو اجر ہے ان کو ادا کرے گا اور ان کو جو بھی ان کی نیکیاں ہیں اس کا بدلہ جو ہے وہ دے گا. اور یہ جو آخری آیت ہے یہ پوری سورت آل عمران کا نچوڑ ہے. کیا ہے؟ یا ایھا الذین آمنوا اصبروا وصابروا ورابطوا واتقوا اللہ لعلکم تفلحون، اے لوگوں جو ایمان لائے ہو صبر سے کام لو اور باطل پرستوں کے مقابلے میں پامردی دکھاؤ، حق کی خدمت کے لیے کمر بستہ رہو اور اللہ سے ڈرتے رہو، امید ہے کہ فلاح پاؤ گے۔ تو یہاں پہ یہ آخری آیت جو ہے اس میں تمام بنیادی باتیں جمع کر دی گئی ہیں جو شریعت کے حقوق ادا کرنے کے لیے اور مشکل حالات سے نمٹنے کے لیے ضروری تھی، جن میں مسلمان گھیرے ہوئے تھے۔ تو پہلی چیز کیا کہی گئی؟ صبر کرو، کیونکہ جب انسان صبر کرتا ہے تو پھر کیا ہے کہ پھر ساری تکلیفیں ان کو برداشت کرتا ہے، اور اگر صبر نہ کرے تو چھوٹی سی چھوٹا حق بھی ادا نہیں کر سکتا۔ تو ضروری کیا ہے کہ جو بھی تمہیں آزمائشیں پیش آ رہی ہیں، اندرونی یا بیرونی، مسلمانوں سے یعنی منافقوں سے یا کافروں سے، تو صبر کرو۔ دوسری چیز کیا ہے؟ وہ صابرو یعنی مصابرت۔ اس کے معنی یہ ہیں، ایک تو یہ کہ دوسرے لوگوں کو صبر کی تلقین کرنا، جیسے سورت اثر میں بھی ہے، والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر۔ حق بات کی نصیحت اور صبر کی تلقین کرنا، یعنی خود ثابت قدم رہنا، دوسروں کو ثابت قدم رہنے کی تلقین کرنا۔ اور مصابرت میں تیسری چیز یہ آتی ہے کہ کافروں کے مقابلے میں جو ہے نا ثابت قدمی دکھائی جائے اور اعلیٰ کردار ہو، کیونکہ فتح جو جنگوں میں ہوتی ہے اخلاق اور کردار پر ہوتی ہے، اسلحے پر نہیں ہوتی۔ اور پھر تیسری چیز کیا بتائی؟ وہ رابطو۔ رابطو جو ہے اس کا مرابطہ، اس کے معنی ہے کہ دشمن کا مقابلہ کرنا اور اپنی سرحدوں کی حفاظت کرنا، یعنی جہاد کے لیے تیار رہنا، چوکی پر پہرہ دینا، مورچے پر رہنا، اپنی مملکت کی حفاظت کرنا، سب اس میں شامل ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اللہ کی راہ میں ایک دن مورچے پر رہنا دنیا اور مافیا سے بہتر ہے، اور تم میں سے کسی کو ایک کوڑا رکھنے کے برابر جنت میں جگہ مل جائے تو دنیا اور مافیا سے بہتر ہے، اور شام کو جو آدمی اللہ کی راہ میں جہاد میں چلے یا صبح کو، تو دنیا اور مافیا سے بہتر ہے۔ یہ بخاری کی روایت ہے۔ پھر اسی طرح آپ نے ایک موقع پر فرمایا، ایک دن رات پہرہ دینا ایک ماہ کے روزے اور قیام سے بہتر ہے، اگر وہ پہرہ دیتے ہوئے شہید ہو گیا تو اس کا یہ عمل برابر جاری رہے گا اور اس کو اس پر اجر دیا جائے گا اور وہ فتنوں سے امن میں رہے گا۔ امام مسلم نے اس کو روایت کیا۔ تو فقہا رباط کو جہاد فی سبیل اللہ سے بھی زیادہ اہمیت دیتے ہیں، یعنی ایک تو ہے نا جہاد کرنا اور ایک ہے رباط۔ رباط کیا ہے؟ یعنی وہ چوکی پر پہرہ دینا، اسلامی سرحدوں کی حفاظت کرنا۔ جہاد تو غیر مسلموں سے کیا جاتا ہے نا، اور رباط یہ ہوتا ہے کہ خود مسلمانوں کی حفاظت کی جائے، یہ بہت ضروری ہے۔ اور مدنی دور میں، ابتدائی سالوں میں، مدینہ کے ارد گرد رہنے والے جو مشرک اور یہودی تھے اور جو کافر تھے، ان سے جو مسلمانوں کو خطرہ رہتا تھا، اور رسول اللہ صلی اللہ علیہ وسلم کو تو ہر وقت صحابہ جو تھے وہ پہرہ دیا کرتے تھے، ہے نا؟ تو یہ اسی طرف جو ہے وہ اشارہ۔ اور آج کے دور میں بھی آپ دیکھیں کہ مسلمان اپنی سرحدوں کی حفاظت کرتے ہیں، اور یہ بہت جو ہے وہ ضروری ہے کہ رباط جو ہے وہ کیا جائے۔ اور بعض لوگ کہتے ہیں کہ سرحدوں کی حفاظت کے لیے ضروری ہے کہ جنگی گھوڑے تیار رکھے جائیں۔ جنگی، اب تو گھوڑوں کی جگہ کہتے ہیں کہ ٹینک اور ہوائی جہازوں نے لی ہے، اور کہتے ہیں کہ یہ وہ آیت ہے جو ہمیں یہ بتاتی ہے کہ ایٹم بم بنانا چاہیے۔ ہاں، یعنی اخلاقی تیاری کے ساتھ ساتھ مادی تیاری بھی کرنی چاہیے۔ ورابطو، کہ اگر دشمن بنا رہا ہے تو تمہارے پاس بھی ہونا چاہیے۔ اچھا، بعض لوگ جو ہے یہ جو رابطو لفظ ہے وہ کہتے ہیں کہ ایک نماز کے بعد دوسری نماز کا انتظار کرنا، اس سے مراد کیا ہے کہ ایک نماز کے بعد دوسری نماز کا انتظار کرنا، تو یعنی ربط، نمازوں کے اندر جو ہے وہ ربط، تو اس کا بھی بہت جو ہے وہ اجر ہے۔ پھر اسی طرح بعض لوگ جو ہے کہتے ہیں کہ اس سے مراد یہ ہے کہ جو رشتے ہیں نا ان کو قائم رکھا جائے۔ رابطو، ربط، صلہ رحمی، رشتے ناطے، حقوق اور آداب ان کا، یعنی ان کے ساتھ احسان کا رویہ اختیار کیا جائے۔ تو آپ دیکھ لیں کہ سورۃ البقرہ میں آپ نے رشتے ناطوں کی اور معاشرتی زندگی کی جو اہمیت پڑھی، اور یہ پورا نچوڑ ہے کہ ورابطو، کہ وہ قائم رہنے چاہیے، وہ ٹوٹنے نہیں چاہیے۔ اور آپ دیکھیں کہ اس میں ماں باپ کو، آپ کو اس کا بہترین کردار جو ہے وہ ادا کرنا چاہیے کہ کہیں کمی بیشی نہ ہو جائے۔ اور چوتھی چیز کیا کہی؟ متق اللہ، اور اللہ سے ڈرتے رہو۔ اور سورۃ البقرہ میں بھی آپ نے یہ پڑھی تھی تقوی، اور یہاں پر بھی کیا ہے کہ اللہ کے مقرر کردہ تمام حدود کو اخلاص کے ساتھ ادا کرنا، ان کی نگرانی کرنا، یہ تقوی ہے۔ اور یہ تقوی جو ہے نا، یہ پورے دین کا خلاصہ ہے۔ تقوی جو ہے یہ پورے دین کا निचोड़ है और ये हमारे अंदर जो है वो होना चाहिए। तो यहाँ पर उस चीज में चीज की तरफ जो है वो तवज्जो दिलाई गई है कि तकवा इख्तियार किया जाए। लअल्लकुम तुफ्लिहून, उम्मीद है कि तुम जो है वो फलाह पा जाओगे। और ये जो मैंने जो राबता करना राबित में मैंने जो नमाज का कहा, इस सिलसिले में हदीस है कि मकारे के नागवारी के हालात में मुकम्मल वजू करना, मस्जिदों में ज्यादा दूर से चलकर आना और नमाज के बाद दूसरी नमाज का इंतजार करना, इसको रिबात कहा जाता है। सही मुस्लिम की रवायत है। तो आप देख लीजिए कि सबर, दूसरों को सबर की तलकीन और ये राबिता और तकवा, ये वो चार बुनियादी सिफात है इनफरादी और इज्तमाई जिंदगी में, जिसकी वजह से हमें जो है वो फला मिल सकती है। और हम अल्लाह ताला से दुआ करते हैं कि हम आज अल्हम्दुलिल्लाह सूरत आल इमरान जो है मुकम्मल हुई, कि अल्लाह ताला इसको कबूल कर ले और अल्लाह ताला हम सबको इस पर अमल की तौफीक अता करे। और हम यानी इस सूरत का जो निचोड़ है कि तकवा, बाकी अल्लाह ताला हमें अपना डर और खौफ जो है वो अता करे कि पूरी जिंदगी जो है वो तकवा की जिंदगी जो है वो बन जाए। सुभानकल्लाहुम्मा वबिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक।